साधनाको सातौं दिन पूरा भयो। अब गम्भीरतापूर्वक काम गर्न केवल दुई दिन बाँकी छन्। दसौं दिन बिहान 9:30 बजे मौन तोडिनेछ र कुरा गर्न पाइनेछ। कुरा गर्न लागेपछि ध्यान गर्न सकिँदैन, विपस्सना ध्यान गर्न सकिँदैन। उसो त दसौँ दिन पनि बडो महत्त्वपूर्ण दिन हो, किनकि 9 दिनसम्म मनको गहिरो अपरेसन गरेपछि त्यो दिन घाउमा मलम लगाइन्छ। दसौँ दिन एउटा नयाँ किसिमको साधना सिकाइन्छ जसले यी घाउहरूमा मलम लगाउँछ। यसरी अन्तर्मुखी भएर 9 दिनसम्मको ठूलो अपरेसनपछि कुनै व्यक्ति 81 बाहिर संसारको सम्पर्कमा आउँदा कहिलेकाहीँ ठूला कठिनाइहरू पनि आउन सक्छन्। त्यसैले एक दिन यहाँ धर्मको वातावरणमा बहिर्मुखी भएर रहँदा र अरू मानिसहरूसँग भेटघाट कुराकानी गर्दा र त्यसपछि मात्र बाहिरी सम्पर्कमा आउँदा साधक निकै सुरक्षित हुन्छ। त्यसैले पनि दसौँ दिन बडो महत्त्वपूर्ण दिन हो। त्यसैले अब गम्भीरतापूर्वक विपस्सना ध्यान गर्नलाई त 2 दिन मात्र बाँकी छन्। यी 2 दिनको खुब राम्रो उपयोग गरौँ, बढीभन्दा बढी लाभ होस्। त्यसको लागि साधकले बढीभन्दा बढी परिश्रम गर्नुपर्दछ र जसरी गर्नुपर्ने ठिक त्यसरी नै गर्नुपर्दछ। परिश्रम गर्नु भनेको साधकले काममा निरन्तरता ल्याउनु हो, अर्थात् लगातार काम गर्दै जानु हो। काम ठिक तरिकाले कसरी गर्नुपर्दछ भन्ने कुरा फेरि पनि बुझौँ। यो 3.5 हातको शरीरभित्र बिर्सेर पनि कुनै कल्पनाको ध्यान गर्ने होइन, आफ्नो अनुभवमा शरीर र चित्तसित सम्बन्ध राख्ने जुन सत्य आइरहन्छ खालि त्यसलाई मात्र साक्षीभावले थाहा पाउनु पर्दछ। शरीर र चित्तसित सम्बन्ध राख्ने सत्य भनेको शरीरमा हुने संवेदना हो। संवेदना शरीरले चाल पाउँदैन, चित्तले चाल पाउँछ। चित्तका मुख्य 4 खण्डमध्ये एउटा खण्ड वेदना हो। वेदना भनेको नै संवेदनशील हुने भाग हो। यसको चित्तसित र शरीरसित पनि सम्बन्ध हुन्छ। संवेदनाप्रति अचेतन चित्त पनि जागरूक हुन्छ। यी संवेदनाहरूप्रति हाम्रो अर्धचेतन चित्त या अचेतन चित्त भनौँ, त्यो 24 घन्टा जागरूक रहन्छ। रात दिन यी संवेदनाहरूलाई थाहा पाइरहन्छ अनि राग र द्वेषको प्रतिक्रिया गरिरहन्छ। रात दिन राग या द्वेषको प्रतिक्रिया गरिरहने चित्तलाई त्यस स्वभावबाट कसरी मुक्त पार्ने भनेर हामी यो साधना गर्छौँ। मुक्ति भनेको विकारका बन्धनबाट पार पाउनु हो। अरू के को बन्धन हुन्छ र? हामीलाई अरू कसले डोरीले बाँधेर राखेको छ र? कसले सिक्रीले बाँधेर राखेको छ र? यी हाम्रा विकारले नै बाँधिरहेका छन्। हाम्रा मनमा भएका विकार नै हाम्रा बन्धन हुन्। मनका विकार गए कि हामी बन्धनबाट मुक्त हुन्छौँ। हाम्रा मनका विकार चित्तका माथिल्लो तहबाट गए भने अलिकति राम्रो त भयो, जति गए त्यति मात्रामा फाइदा त भयो, तर हुनुपर्ने जति फाइदा भएको छैन, किनकि अझै विकारबाट पुरै मात्रामा छुटकारा भएको छैन। केवल मनको बाहिरी भागबाट मात्र विकार गयो भने केवल बुद्धिको स्तरबाट हाम्रो विकार गएको हुन्छ। मनको जुन भित्री भाग हुन्छ, अब त्यसलाई अन्तर्मन भनौँ या चेतन चित्त भनौँ या अर्धचेतन चित्त भनौँ, त्यसले त बुद्धिको कुरा सुन्दैन। त्यो त आफ्नो स्वभावले अन्धो हुन्छ र कुनै कुरा मन पर्यो कि त्यसले राग मात्र निकाल्छ, अथवा कुनै कुरा मन परेन कि द्वेष मात्र निकाल्छ। जबसम्म यो अन्तर्मन सुध्रिँदैन तबसम्म त्यस्तै प्रकारले आफ्नो काम गर्दै जान्छ, र जबसम्म यसलाई सुधार्दैनौँ तबसम्म हाम्रो कल्याण पनि हुँदैन। अन्तर्मनलाई सुधार्न संवेदनाको सहारा लिनुपर्दछ, किनभने यो अन्तर्मन सधैँ संवेदनासँग जोडिएको हुन्छ र यसले सधैँ संवेदना चाल पाइरहेको हुन्छ। गहिरो निन्द्रामा सुतेको बेला लामखुट्टेले टोक्यो अथवा जाडो लाग्यो भने अन्तर्मनले छिट्टै प्रतिक्रिया गर्दछ। बिउजिँदा पनि थाहै नपाई बारम्बार आफ्नो शरीरलाई मानिसले चलाउँछन्। कहिले यहाँ कन्याउँछन्, कहिले त्यहाँ कन्याउँछन्, कहिले आँखा झिम्क्याउँछन्। यी सबै काम संवेदनाका आधारमा भित्री मनले गर्दछ, किनकि भित्री मनलाई कुनै कुरा राम्रो लागेन भने त्यसलाई हटाउनका लागि यसो गर्दछ। त्यस्तो स्वभावलाई कसरी हटाउने? यस मनको स्वभावलाई त्यहीँबाट फर्काउनु पर्दछ जहाँ यसले प्रतिक्रिया सुरु गर्दछ। यसले संवेदनाको आधारमा प्रतिक्रिया गरिरहेको हुन्छ, त्यसर्थ संवेदनाको आधारमा नै योसित युद्ध गर्नुपर्दछ। युद्ध यस मानेमा कि यसको स्वभाव बदल्नुपर्छ। विभिन्न संवेदना छन्, यी कुराहरू पहिल्यै थाहा पाउनु पर्यो र थाहा पाएपछि त्यसप्रति राग पैदा गर्नु भएन, द्वेष पैदा गर्नु भएन, यस्तो हुन थालेपछि मनको बाहिरी भागमा मात्र होइन मनको भित्री भागको पनि गहिराईसम्म सुधार हुन सुरु हुन्छ। अब साँच्चै नै मुक्तिको बाटोमा लाग्न थालियो। शरीर र चित्तको स्थूलदेखि लिएर सूक्ष्मसम्म सबै क्षेत्र अनित्यको क्षेत्र हो। खालि महापुरुषले भनेको भनेर मान्दैमा मात्र धेरै ठुलो लाभ हुँदैन। यो 3.5 हातको शरीरमा संवेदना थाहा पाउनाले ती संवेदना उत्पन्न भएको र नष्ट भएको थाहा पाउनेछ र यो सबै प्रपञ्च अनित्य धर्मी हो, परिवर्तनशील धर्मी हो, विपरिणाम धर्मी हो भन्ने कुरा अनुभवले जान्नेछ। यसको धर्म नै यस किसिमको हो, यसको यस्तो स्वभाव छ र जुन अनित्य छ त्यो नाश हुनेवाला छ, त्यो साँच्चै नै निसार छ, आफ्नै स्वभावले नष्ट भइरहेको छ, त्यसप्रति के राग गर्नु, त्यसप्रति के द्वेष गर्नु भनी होस आउँछ। त्यसकारणले यी संवेदनालाई हेरिरहेको हो। यो सम्पूर्ण बाटो यसै कामको लागि हो कि हाम्रा हरेक पाइलामा हाम्रा आफ्ना बन्धनबाट मुक्त हुँदै जाउँ र त्यो अवस्थासम्म पुगौँ जहाँ बन्धनको नाम निशान नरहन् र हामी अत्यन्त विमुक्त अवस्थासम्म पुग्न सकौँ। यी सबै कुरा थोरै शब्दमा बुझाएर भने के भने,
यतो यतो सम्म सति खन्दानं उदय भयं लभति पीति पामोजं अमतं तं विजानतं।
यतो यतो जहाँ जहाँ होस पुग्छ 3.5 हातको शरीरमा उदयव्यय उत्पन्न हुनु र नष्ट हुनु भइरहन्छ। सम्पूर्ण शरीरमा, सम्पूर्ण चित्तमा र यी दुवै मिलेर बनेको जीवनधारामा जहाँ हेऱ्यो त्यहीँ उदयव्यय हुन्छ। सुरुमा साधकले काम गर्न थाल्दा स्थूल संवेदनाहरू थाहा हुन्छन्, कहीँ दुखेको हुन्छ, कहीँ गरौँ हुन्छ, कहीँ थिचे जस्तो हुन्छ, अनि यी संवेदना यसरी चाल पाउन थालिन्छ कि यिनको उत्पत्ति हुन्छ, केही बेर रहन्छ र नष्ट हुन्छ, उत्पत्ति अलग्गै र नष्ट अलग्गै भएको स्पष्टै देखिन्छ। संवेदनाको यस प्रकृतिलाई साधकले समतापूर्वक हेर्दछ। समतापूर्वक भनेको जे भइरहेको छ त्यसलाई थाहा पाउँछ र ऊ त्यसबाट प्रभावित हुँदैन, ऊ त्यसप्रति प्रतिक्रिया गर्दैन। यसरी चित्तलाई समतामा राख्दै गएपछि मन पनि सूक्ष्म हुँदै जान्छ, घनीभूत संवेदनाहरू पनि आफै टुक्रिने छन्, यिनीहरूको विभाजन हुनेछ, पग्लिने छन् र केवल तरङ्ग नै तरङ्ग हुनेछन्। सबो लोको पकम्पितो पकम्पितो, सारा शरीर केवल प्रकम्पन नै प्रकम्पन। यस्तो अवस्थामा साधकले बडो ध्यानपूर्वक हेरेर थाहा पाउँछ कि त्यो अवस्था पनि उदयव्यय उदयव्यय हो। अब उदयव्यय उदयव्यय छिटो चालले हुन थाल्यो। यस अवस्थामा सम्पूर्ण शरीरमा कहीँ पनि गरुङ्गोपना ठोसपना रहँदैन। कसैलाई 7 दिनमा, कसैलाई 8 दिनमा, कसैलाई 9 दिनमा र कसैलाई 10 दिनमा यस्तो हुन थाल्छ। सम्पूर्ण शरीरको भारीपन समाप्त भएपछि र केवल तरङ्ग नै तरङ्ग आउन थालेपछि लभती पीति पामोजङ बडो प्रीति प्रमोदको अवस्था प्राप्त हुन्छ। दुःखको अनुभव भएका बेला, भारीपनको अनुभव भएका बेला, थिचेको जस्तो अनुभव भएको बेला यस्ता संवेदनाद्वारा अप्रिय अनुभव हुन्छ, साधकलाई राम्रो लाग्दैन। तर यी सबै जब पग्लिन्छन् र केवल तरङ्ग नै तरङ्ग रहन्छ, सम्पूर्ण शरीरमा धारा प्रवाह हुन थाल्छ अनि साधक खुसीले गदगद हुन्छ। शरीर हल्का भए जस्तो, धेरै बोझ हटे जस्तो लाग्छ। यो लभती पीति पामो जङ बडो प्रीति बडो प्रमोदको अवस्था हो। पीति पामो जङ पुरानो भाषाको शब्द हो, आजकलको भाषामा भनौँ भने बडो आनन्द हुन्छ। समयले शब्दको अर्थ बदलिन्छ। 2500 वर्ष पहिलेको भाषामा आनन्द शब्दको अर्थ बडो हलुको अर्थमा लिइन्थ्यो, राम्रो मानेमा लिइँदैनथ्यो। आजकल यस शब्दलाई बडो राम्रो मानेमा लिन थालिएको छ। यो काम यसरी गर्दा गर्दै सबै स्थूल संवेदना अवश्य पग्लिने छन्। सम्पूर्ण शरीरमा हल्कापन आउनेछ, सम्पूर्ण शरीरमा तरङ्ग नै तरङ्ग मात्र बाँकी रहनेछन् र सबै स्थूलपना भङ्ग हुनेछ। यो भङ्गको अवस्था आएपछि कति साधक यो भ्रममा पर्दछन् कि बस अब पाइयो, चाहिएको पाइयो, आत्मानन्द प्राप्त भयो, परमानन्द प्राप्त भयो, सच्चिदानन्द प्राप्त भयो, अनि त्यस अवस्थासित आसक्ति पैदा गर्न थाल्छन्। यस्तो हुन थाल्यो भने ठूलो खतरा हुनेछ। यस्तो अवस्थामा साधकले यो बुझ्नुपर्छ कि यो पनि शरीर र चित्तको अनुभवको क्षेत्र मात्र हो। यो शरीर र चित्तभन्दा पारीको अवस्थाको अनुभव भएको होइन। यो शरीर र चित्तको अवस्थाको अनुभव जति नै प्रिय भए पनि त्यसको स्वभाव त उस्तै नै छ, उदयव्यय स्वभाववाला नै छ। तसर्थ अनित्य छ, नाशवान छ, भङ्गुर छ। यो जुन अनित्य नश्वर भङ्गुर छ त्यस क्षेत्रबाट मैले पारित गर्नु छ, योभन्दा अगाडिको जानकारी प्राप्त गर्नु छ। यो त बाँध्ने क्षेत्र हो, जसरी दुःखद संवेदनाले बाँध्दछन् त्यस्तै यो पनि बाँध्नेवाला हो। यो अवस्था पनि अनित्य हो, अवश्य नाश हुन्छ। यसरी बुझ्दै गयो भने अगाडि बढ्दै गइनेछ। यस भङ्ग अवस्थालाई नित्य शाश्वत मानेर बडो राम्रो लागेर यसलाई कसरी रोकिराखौँ, यसमा कसरी अधिकार प्राप्त गरौँ, यसरी यो प्रति आसक्ति पैदा गर्न लाग्यो भने साधनाको गाडी रोकिनेछ, साधक फेरि अगाडि बढ्न सक्दैन। यो त बीच बाटोको एउटा धर्मशाला हो, अझै धेरै बाटो बाँकी छ, बीचको धर्मशालामा अड्किने होइन। यसरी बुझौँ कि यो पनि अनित्य हो, किनभने उदय व्यय उत्पत्ति विनाश भइरहेको छ। यो उत्पाद व्ययको क्षेत्र शरीर र चित्तको क्षेत्र हो, त्यसर्थ अनित्यको क्षेत्र हो, नाश हुने क्षेत्र हो, भङ्गुर क्षेत्र हो। यस्तो बुझेर काम गर्दै गयो भने अमतङ तङ बिजान तङ पाइला चाल्दै चाल्दै अमृत थाहा पाइनेछ। जो व्यक्ति मुक्त हुन्छ उसले अमृत नै प्राप्त गर्दछ। हरेक साधकले यस्तो अमृत प्राप्त गर्न सक्छ। परम सत्य भने पनि अमृत अवस्था भने पनि एउटै हो। त्यो जो मर्दैन जहाँ मृत्यु हुँदैन, मृत्यु हुँदैन माने जहाँ केही नष्ट हुँदैन, किनकि त्यहाँ केही उत्पत्ति नै हुँदैन। त्यो तरङ्गभन्दा पारीको अवस्था, शरीर र चित्तभन्दा पारीको अवस्था, इन्द्रियभन्दा पारीको इन्द्रियातीत अवस्था हो। इन्द्रियको सीमाभित्र तरङ्ग क्षेत्रसम्म उत्पत्ति र नष्ट भइरहन्छ। इन्द्रियातीत अवस्था भनेको के हो त्यसलाई कसैले शब्दमा व्यक्त गर्न सक्दैन। कुनै व्यक्तिले यो इन्द्रियातीत अवस्था जुन नित्य छ, शाश्वत छ, ध्रुव छ, अमृत छ, जहाँ उत्पत्ति हुँदैन नष्ट हुँदैन, त्यस्तो अवस्थालाई शब्दद्वारा व्यक्त गर्न कोसिस गर्यो भने थाहा पाउनुपर्छ कि त्यो व्यक्तिले त्यो अवस्थाको अनुभव गरेकै छैन। अनुभव हुनासाथ लाटो जस्तो हुन्छ, बोल्नै सक्दैन। कसरी भनोस्, जुन अनुभव इन्द्रियभन्दा पारीको हो त्यसको वर्णन इन्द्रियले कसरी गर्ला? यदि कसैले गरिहाले पनि इन्द्रियले कसरी बुझ्ला? कुनै मानिसले तीन डायमेन्सनको तीन नापको कुरा बुझेको छ अनि उसलाई कसैले चौथो डायमेन्सन पनि हुन्छ भनेर बुझाउन चाह्यो भने कसरी बुझ्ला? इन्द्रिय क्षेत्रको कुरा त मानिसहरूले बुझ्न सक्छन् कि इन्द्रियको कस्तो अनुभव हुनसक्छ। इन्द्रिय क्षेत्रको पनि जुन यति सूक्ष्म अनुभव हुन्छ जसलाई कसैले चालै पाएको छैन भने इन्द्रियातीत अवस्था त वर्णन गर्न नसक्ने अवस्था हो। त्यसलाई कुनै शब्दमा व्यक्त गर्न सकिँदैन, त्यसको कुनै व्याख्या गर्न सकिँदैन। यही कुरा दार्शनिकहरूको हातमा पर्यो अनि उनीहरूले त झगडा गर्नु छ, एउटा सम्प्रदाय खडा गर्नु छ। दार्शनिकहरूको धर्मसँग कुनै मतलब हुँदैन। धर्म र दर्शन बिल्कुलै अलग चिज हुन्। दर्शन धर्मको सबैभन्दा ठूलो शत्रु हो। कुनै दर्शनको बारेमा कुरा गरेर मात्र त्यो सम्यक दर्शन हुँदैन। दर्शन यदि अनुभूतिमा उत्रियो भने त्यो दर्शन मात्र रहँदैन, अब त्यो सम्यक दर्शन हुन्छ। सम्यक दर्शन भयो भने त्यो धर्म नै हो। तर अनुभवमा नआएसम्म दर्शन केवल फिलोसफी दर्शन मात्र रहन्छ र त्यो दर्शनभन्दा ठूलो धर्मको शत्रु अरू हुनै सक्दैन, किनकि त्यसले मानिसहरूलाई धेरै बाँध्छ। मेरो दर्शनको यो मान्यता, मेरो दर्शनको त्यो मान्यता गरेर बाँधिन्छ। जुनसुकै दर्शनको मान्यताले पनि उही नित्यको शाश्वतको ध्रुवको कुरा गर्छ, यद्यपि त्यसलाई कसैले आफै अनुभव नै गरेकै छैन, त्यसको कुरा गर्छ र त्यसका बारेमा झगडा गर्न थाल्छ, तरह तरहका व्याख्या गर्दछ। कसैले त्यसलाई यो नाम दिन्छन्, कसैले त्यो नाम दिन्छन्, कसैले यसरी वर्णन गर्छन्, कसैले उसरी गर्छन्। यस्तो देख्नासाथ थाहा पाउनुपर्छ कि ती व्यक्तिहरूलाई त्यो नित्यको शाश्वतको अलिकति पनि अनुभव भएको छैन। यदि अनुभव भएको भए शब्दमा उतार्ने प्रयत्न नै गर्दैनथे। त्यही शाश्वत अवस्थाको एक दिन अनुभव गर्नलाई यो काम गरिरहेका छौँ। त्यो कर्म अवस्थासम्म पुग्नलाई नै यो काम गरिरहेका छौँ। कहिलेकाहीँ कुनै साधक बडो आत्मविभोर भएर आउँछन्। के गरून् बिचरा, परम्पराको मान्यताको बन्धन नै यस्तै प्रकारको हुन्छ। सबैभन्दा ठूलो बन्धन दृष्टिको बन्धन दर्शनको बन्धन हो। कुनै बेला म स्वयं त्यो दृष्टिको बन्धनमा बाँधिएको थिएँ। यो बाटोमा लागेपछि थाहा भयो कि मानिसको मनले कसरी काम गर्छ र कसरी दर्शनको ठूलो बन्धन बन्दछ। यहाँ आएर यो साधना गर्दा मानिसलाई हुने एउटा अप्ठ्यारो यो अनित्य यो नश्वर संवेदना हेर्ने बारेमा हुन्छ। तरह तरहका सन्देह उठ्छन्। अनित्यको के ध्यान गर्ने, नित्यको पो ध्यान गर्नुपर्दछ। जुन नित्य छ, शाश्वत छ, ध्रुव छ, त्यसको पो ध्यान गर्नुपर्दछ, किनकि हाम्रो लक्ष्य त्यही हो। लक्ष्य त त्यही हो, त्यसमा कुनै शंका छैन। लक्ष्य त्यो हो, तर त्यस लक्ष्यको ध्यान गर्नाले हामीले के पाउँछौँ, त्यसलाई कसरी ध्यान गर्ने? जुन लक्ष्य कहिल्यै हाम्रा आफ्ना अनुभवमा उत्रेको छैन, त्यसको ध्यान हामीले कसरी गर्ने? त्यसको ध्यान गर्न खोज्यौँ भने हामीले कल्पना मात्र गर्नेछौँ, होइन र? जुन इन्द्रियभन्दा पारीको सत्य हो, त्यसलाई हाम्रा इन्द्रियले कसरी ध्यान गर्ने? हाम्रा इन्द्रियले त्यसलाई बुझ्नै सक्दैनन्। तसर्थ यो त अल्मलिने कुरा भयो। नित्यको ध्यान गर्ने भन्ने बारेमा धेरै मानिसहरू अल्मलिएका छन्। हाम्रो बन्धन जुन हो, ध्यान हामीले त्यसैको गर्नुपर्दछ, ताकि हामी कसरी बाँधिएका छौँ र बाँधिँदैछौँ भन्ने थाहा पाई त्यस्ता बन्धनबाट हामीले कसरी मुक्ति पाउन सक्छौँ भन्ने कुरा पनि जानकारीमा आओस्। जुन बन्धन छ, त्यसैको ध्यान गर्नुपर्दछ, ताकि त्यसलाई फुकाउन पाइयोस् अनि त्यसबाट मुक्ति आफै हुन्छ। बन्धन फुकाएपछि मात्र मुक्ति पाइन्छ। मुक्तिको कसरी ध्यान गर्ने? ध्यान बन्धनको गर्नुपर्दछ, ताकि बन्धनबाट छुटकारा होस्। यसैले हामी यो सबै क्षेत्र उदयव्ययको क्षेत्र हेर्दैछौँ। यदि हामीले यसलाई हेरेनौँ भने बन्धनमा नै बाँधिरहनेछौँ। मनको गहिराईमा रहेका अनित्यका क्षेत्रले ती रहेसम्म हामीलाई बाँधिरहन्छन्, किनकि तिनले गर्दा मनले राग द्वेष उत्पन्न गरिरहन्छ अनि हाम्रा बन्धन कसरी फुक्छन्। यस प्रकारको काम हामी किन गरिरहेका छौँ बुझौँ। अन्तर्मनका गहिराईमा रहेका यी अनित्यका क्षेत्रले हामीलाई नबाँधुन् भनेर यो काम गरिरहेका छौँ। यो अनित्यको क्षेत्रले बाँध्यो भने हामी मुक्तिबाट झन टाढा हुँदै जानेछौँ। यो अनित्यको क्षेत्रबाट जति जति छुट्दै जानेछौँ, उति उति नित्यको नजिक आफै पुग्दै जानेछौँ। हामीले अरू थोक केही गर्नु गराउनु पर्दैन। अनित्यको क्षेत्रबाट छुट्यो कि नित्यको क्षेत्रतिर आफै पुगिनेछ। बन्धन फुकाउनु बाहेक मुक्तिका लागि अरू के गर्नु पर्दछ र? यसैले यो सबै काम गरिरहेका छौँ। बडो समझदार भएर काम गर्दै जाउँ। कुनै दार्शनिक मान्यतामा परेर आफ्नो ध्यान नबिग्रियोस्। खुब राम्ररी बुझेर काम गरौँ। नबुझे आवश्यकता अनुसार आफ्ना मार्गदर्शकलाई भेटेर आफ्ना शङ्का हटाउँ। राम्रोसँग बुझेर काम गऱ्यौँ भने धोका हुने छैन र अगाडि बढ्दै जानेछौँ। यस साधनामा यी संवेदनाको ज्यादै ठूलो महत्त्व छ। शरीर र चित्तको प्रपञ्च यदि हामीले राम्ररी बुझेनौँ भने अल्मलिनेछौँ। शरीरमा नै चित्तले संवेदना अनुभव गरेर प्रतिक्रिया मात्र गर्दछ। बाहिर घटेका घटनाले हाम्रा शरीरमा संवेदना उत्पन्न गर्दछन् अनि ती संवेदनाका कारणले हामीले राग या द्वेष उत्पन्न गर्दछौँ। बाहिरको घटना हामीलाई मन पर्यो कि भित्र सुखद संवेदना उत्पन्न हुन्छन्, नराम्रो लाग्यो कि दुःखद संवेदना उत्पन्न हुन्छन्। सुखद संवेदना भयो भने हामीले राग उत्पन्न गर्दछौँ, दुःखद संवेदना भयो भने द्वेष उत्पन्न गर्दछौँ। राग र द्वेषका जरा हाम्रा यी संवेदनासित जोडिएका छन्। यिनलाई जरैदेखि उखेल्नु पर्दछ। संवेदनाहरूको सहायताले नै हामीले यिनलाई निकाल्नु पर्दछ अनि मात्र यिनबाट छुटकारा हुनेछ। नत्र भने खालि बाहिर बाहिरका कुरा हुनेछन्। जस्तै यी बाहिरका कुनै वस्तुसँग राग नगर, मानिससित राग नगर, उसित द्वेष नगर, योसित द्वेष नगर, इत्यादि इत्यादि। यसो गर्नु एक किसिमले राम्रो कुरा त हो, तर यसरी निस्केको राग द्वेष बुद्धिबाट मात्र निस्केको हुनेछ अथवा मनको बाहिरी तहबाट मात्र निस्केको हुनेछ। मनका गहिराईबाट त ती राग द्वेष निस्केका हुँदैनन्। भित्री मनका गहिराईमा त ती कायमै रहेका हुन्छन् र त्यस्तै प्रकारका संवेदनाहरू भइरहन्छन्। तिनलाई राम्रो मानेर राग उत्पन्न भइरहन्छ या नराम्रो मानेर द्वेष उत्पन्न भइरहन्छ। यदि यो प्रतिक्षण राग द्वेष गर्ने बानी छुटेन, गाँठा पार्ने बानी छुटेन भने हामी कसरी मुक्त हुने? यी कुराहरूलाई खुब राम्रोसँग बुझेर दर्शनको जन्जाललाई एकातिर पन्छाएर काम गर्नुपर्दछ। ठिक छ बाबा, कसैले यस्तो मान्छ भने मानोस्, हामी उसित झगडा गर्दैनौँ। कसैले उस्तो मान्छ भने मानोस्, उसित झगडा गर्दैनौँ। हामीले त आफ्नो बन्धन छिनाउनु छ। बन्धन जहाँनिर बाँधिन्छ त्यहाँ जागरुक भएर बन्धन छिनायौँ भने छुटकारा हुनेछ। यसैका लागि हामी ध्यान गर्दैछौँ। यसरी बडो राम्रोसँग बुझेर काम गर्नुपर्दछ। अब रहेका दुई दिनमा अझ गम्भीरतापूर्वक निरन्तरतापूर्वक काम गरौँ। निरन्तरता यो मानेमा कि आफ्ना तर्फबाट प्रयत्न जारी राख्नेछौँ, चाहे जेसुकै होस्। मन यताउता अल्मलिन्छ, फेरि होस आउन साथ प्रयत्न गर्न थालिहालौँ। यस प्रकार प्रयत्नमा निरन्तरता आउनु पर्यो। ध्यानको समयमा त आँखा बन्द गरेर साधकले प्रयत्न गरेर सकेसम्म निरन्तरता ल्याउनु पर्दछ। यसबाहेक अरू समयमा पनि अब कुनै छुट्टीको समय हुने छैन। छुट्टीको समयमा पनि आँखा खोलेर अरू गर्नुपर्ने कामका साथसाथै आफ्नो ध्यान चालु राख्नुपर्दछ। हिँड्दा, खाँदा, पिउँदा, नुहाउँदा यी सबै काम पनि पहिले जसरी नै गर्नुपर्दछ र तिनको साथसाथै आँखा खोलेर ध्यान पनि चालु राख्नुपर्दछ। ध्यान कसरी चालु राख्ने? एउटा त यो कि जे जे हामी गरिरहेका हुन्छौँ त्यसप्रति सजग हुन्छौँ। उठिरहेका छौँ भने थाहा पाउँछौँ कि उठिरहेको छु। हिँड्दा थाहा पाउँछौँ कि यो पाइलो उठाउँदैछु, यो पाइलो अगाडि बढाउँदैछु, यो पाइलो टेक्दैछु, अब दोस्रो पाइलो उठाउँदैछु, अगाडि बढाउँदैछु, टेक्दैछु। यसरी एक एक पाइलाको चाल पाइकन हामी हिँडिरहन्छौँ। खाँदाखेरि यो थाहा पाउँछौँ कि यो गाँस लिएँ, अब मुखसम्म लगेँ, ओठमा छोयो, दाँत्नेर पुग्यो, अब यसलाई चबाइरहेको छु, अब यसलाई निलिरहेको छु। जुन जुन हलचल गरिरहेका हुन्छौँ, जुन जुन काम गरिरहेका हुन्छौँ त्यसप्रति सजग भएर संवेदनाको अनित्य स्वभावलाई पनि बुझ्दै काम गरिरहनेछौँ। यस प्रकार सबै ध्यान आफै भित्र रहनुपर्दछ। बाहिर हेर्न थाल्यो, आकाशतिर हेर्न थाल्यो, चराहरू, रुखहरू या साधकहरूको अनुहारतिर हेर्न थाल्यो भने अन्तर्मुखी भाव हट्नेछ र निरन्तरता आउने छैन। ती बाहिरी चिज हेर्नका लागि त अरू धेरै समय छ र धेरै हेऱ्यौँ पनि, सारा जीवनभरि हेऱ्यौँ, अब आफूतिर पनि हेरौँ। यी दुई दिन गम्भीरतापूर्वक काम गर्नु छ, त्यसकारण छुट्टीको बेला पनि ध्यान आफूतिर रहोस्। शरीरले जति हलचल गर्दछ, शरीरले जुन काम गर्दछ त्यसप्रति जागरूकता रहोस्। शरीरको हलचल अथवा शरीरका क्रियाकलापप्रति मात्र जागरूक भएर मनको बाहिरी भागसम्म मात्र सजग हुनेछ। यतिले मात्र पुग्दैन, हामीले त मनको गहिराईसम्म सजग हुन सिक्नुपर्दछ। त्यसको पनि निरन्तरता चाहिन्छ। मनका गहिराईसम्म सजगता तब आउँछ जुन बेला संवेदनाको जानकारीका साथसाथै यी सबै काम हुन्छन्। हिँडिरहेका छौँ भने हिँडेको पनि चाल पाउँदैछौँ र साथसाथै शरीरको कुनै भागमा के संवेदना भइरहेको छ त्यसलाई पनि थाहा पाइरहन्छौँ। हरेक हलचलको जानकारीका साथै शरीरको कुनै अङ्गमा के संवेदना भइरहेको छ त्यो पनि थाहा पाइरहन्छौँ। पछि गएर त साधक यस्तो अवस्थासम्म पुग्छ कि शरीरले जे गरिरहेको छ त्यसको पनि जानकारी पाइरहन्छ, त्यसका साथसाथै शरीरमा भएका सम्पूर्ण संवेदना पनि थाहा पाइरहन्छ। अहिले भर्खरै नयाँ काम सुरु गरेकोले अहिले नै त्यस्तो अवस्था नआउन पनि सक्छ। कसैलाई आएमा धेरै राम्रो भयो, नआए पनि कमसेकम शरीरको जुन अङ्गमा हलचल भइरहेको छ त्यसको जानकारी कायम राख्ने प्रयास त हुनै पर्दछ। हिँड्दा गोडामा के संवेदना भइरहेको छ, खाँदा हातले खानाको गाँस लिएको बेला औँलामा के संवेदना भइरहेको छ, ओठमा खानाले छुँदा के संवेदना भइरहेको छ, गिजामा के संवेदना भइरहेको छ, निल्दा घाँटीमा के संवेदना भइरहेको छ, ती संवेदनाहरूको जानकारी पनि हुनुपर्दछ। यसरी जहाँ जहाँ शरीरमा हलचल पैदा हुन्छ त्यहाँ त्यहाँ के संवेदना भइरहेको छ ध्यान दिएर हेऱ्यौँ भने थाहा पाउन थाल्नेछौँ। केही नगरिकन दिउँसो बाहिर खुलामा बसेको बेला पनि आँखा खुल्लै छन् यो थाहा पाउँदैछौँ कि कसरी बसिरहेको छु र कहाँ के संवेदना भइरहेको छ त्यसलाई पनि जानिरहेको छु। त्यसबेला शिरदेखि पैतालासम्म क्रमैसित यात्रा गर्नु जरुरी छैन। कहीँ पनि कुनै संवेदना भइरहेको छ र त्यसलाई थाहा पाइरहेका छौँ भने त्यति भए अहिलेलाई पुग्छ र राति सुतेको बेला पनि पल्टँदैछौँ र पल्टिँदै आँखा बन्द गर्दछौँ। पल्टिँदा पल्टिँदै कहीँ संवेदना भइरहेको छ त्यो पनि थाहा पाइरहेका छौँ। अनि सुत्दा सुत्दा कोल्टो फेर्न मन लाग्यो, कतै दुखेकोले कोल्टो फेर्दछ, अब थाहा पाउँछौँ कि शरीरमा कहाँ दुखेर कोल्टो फेर्न मन लाग्यो। कोल्टो फेर्दा पनि थाहा पाउँछौँ कि शरीर कोल्टो फेर्दैछ, अनि शरीरमा दुख्यो, कहीँ गरौँ भयो, कहीँ गर्मी भयो, कहीँ ढुकढुक भयो भने जहाँ जहाँ जे जे हुन्छ त्यसलाई थाहा पाउँछौँ। त्यसो गर्दा आँखा बन्द नै रहनेछन्। यसरी संवेदना हेर्दा हेर्दै निन्द्रा लाग्यो भने बडो राम्रो भयो। बिहान बिउजिना साथ आफूभित्र संवेदना थाहा पाउँदै आँखा खुल्छन्। यस्तो बानी बस्नेछ। कहिलेकाहीँ कसैलाई रातभरि निन्द्रा नलाग्न पनि सक्छ। कसै कसैलाई यस्तो भइ पनि सक्यो र त्यसैले गुनासा लिएर आउँछन् कि के गरौँ, रातभरि मलाई निन्द्रा लागेन, आधा जस्तो निन्द्रा आधा जस्तो जागा भयो। यस्तो भयो भने कल्याण भयो, धेरै कल्याण भयो। सारा संसार सुत्छ, विपस्सना योगी जागरूक रहन्छ। के प्रति जागरूक रहन्छ? आफ्ना यी संवेदनाहरूप्रति जागरूक रहन्छ। विपस्सना योगी रातभरि निदाउँदैन, तैपनि उसलाई केही फरक पर्दैन। यदि जबरजस्ती सुतेन, म त रातभरि सुत्ने छैन, बसेर ध्यान गर्छु किनकि म त विपस्सना योगी हुँ भन्न थाल्यो भने अतिमा गयो। यसमा जबरजस्ती गर्ने होइन, प्रकृतिले निन्द्रा चाहन्छ भने सुत्नु पर्दछ, सुत्ने समयमा युद्ध गर्ने होइन। निन्द्रा आएन भने अलिकति पनि चिन्ता गर्नु हुँदैन। यदि चिन्तित भयो भने हेर, 11 बजे निन्द्रा लागेन, 12 बजे निन्द्रा आएन, 1 बजे निन्द्रा आएन, यसो गर्न थाल्यौँ भने भोलिपल्ट रोगी भएर उठ्नेछौँ, ज्यादै रोगी भएर उठ्नेछौँ। यदि निन्द्रा आएन भने पनि मुस्कुराउनु पर्दछ, आएन भने के भयो त, निन्द्रासँग के लिनु छ र, म संवेदना हेर्दैछु, सजग छु र समतामा छु भने निन्द्रा चाहिँदैन। आखिर निन्द्रा किन चाहिन्छ? मन र शरीरले पूरा आराम पाओस् भनेर त हो नि। यसरी समताका साथ सुतेको साधक निन्द्रा नलागे पनि भोलिपल्ट बडो स्वस्थ भएर उठ्छ। विपस्सी साधकले शरीरलाई पूरा आराम दिइराख्छ र राति उठेर कहिल्यै ध्यान गर्दैन। उसले शरीर र मन दुवैलाई आराम दिन्छ। ओछ्यानमा ढलिरहनाले शरीरलाई आराम पुग्छ र शरीरमा हुने संवेदनाप्रति सजगता र समता रहनाले मनलाई आराम पुग्छ। मनलाई सजगता र समतामा जस्तो आराम अर्को कुनै हुँदैन। यसरी ननिदाई पुरै रात बिते पनि बिहान उठ्दा गहिरो निन्द्राबाट उठे जस्तो स्वस्थ भएर उठ्नेछौँ। यदि चिन्ता गर्न थाल्यो भने या जबरजस्ती बिउझ्यौँ भने बिहान रोगी भएर उठ्नेछौँ। त्यसैले जबरजस्ती पनि गर्नु हुँदैन र निन्द्रा आएन भनेर चिन्ता पनि गर्नु हुँदैन। जबसम्म गहिरो निन्द्रा लाग्दैन तबसम्म यस्तै प्रकारले आफ्नो शरीरमा भित्र बाहिर जे भइरहेको छ त्यसको जानकारी राख्नुपर्छ अनि अगाडि बढ्दै गइन्छ। यसलाई पुरानो भाषामा आतापी सम्प जानु सतीमा माने खुब तप गर्छ। कसरी तप गर्छ? खुब स्मृति राखेर सजग भएर सम्पजन्यका साथ तप गर्छ भनेको हो। सम्पजानकारी भनेको सबै कुरा थाहा पाएर सम्पूर्ण रूपले माने केवल शरीरको मात्रै जानकारी होइन, केवल मनको मात्रै जानकारी होइन, यी दुवैको जानकारी संवेदनाद्वारा राख्छ। त्यसैले सम्पजानकारी हुन्छ। संवेदनाको सँगसँगै तिनको अनित्य स्वभावको जुन कुरा थाहा पाउँछ त्यसैले सम्पजानकारी हुन्छ। यसरी हुँदा हुँदा मुक्त अवस्थासम्म पुगिन्छ। थोरै शब्दमा यो सम्पूर्ण बाटो सम्झाए कि कसरी यी संवेदनाका आधारमा मुक्त अवस्थासम्म पुगिन्छ।
यतो सो भिक्खु आतापि सम्पजन्यं नरिञ्चति, ततो सो वेदना सब परिजानाति पण्डितो, कायस्य भेदा धम्मठो संख्यं नोपेति वेदगु।
यतो सो भिक्खु आतापि, जो भिक्षु तप्छ। यहाँ भिक्षुको अर्थ पहेँलो पोसाक लगाउने व्यक्ति मात्र होइन, जो ध्यान गर्छ उसैलाई पुरानो भाषामा भिक्षु भनिन्थ्यो। त्यसैले जो तप गर्छ,
यतो सो भिक्खु आतापि,
भित्रको जो तपस्या गर्दछ उही भिक्षु हो। बाहिर आगो बालेर त्यसको सामुन्ने बस्नेलाई तप भनिँदैन। अन्तर तप भित्रको तपले तपस्या हुन्छ। कसैले व्रत उपवास बसेर आफूलाई सुकाउँदैमा पनि त्यसलाई तप भनिँदैन। भित्रसम्मको विकारलाई हटाउने अन्तर तप या आफ्नो विकारलाई मनबाट टाढा भगाउने तपलाई नै उस बखत तप भनिन्थ्यो।
यतो सो भिक्खु आतापि सम्पजन्यं नरिञ्चति,
अलिकति मात्र पनि सम्पूर्ण जानकारीलाई छोड्दैन, जागरूक छ र सम्पूर्ण जानकारीका साथ छ। सम्पूर्ण जानकारी माने संवेदनाको जानकारी र संवेदनाको अनित्य स्वभावको समेत जानकारी उसमा छ। यसरी जब तप गर्दछ सो वेदना परिन्याय, सबै वेदनालाई थाहा पाउँछ, सबै किसिमका वेदनाहरूको जानकारी हुन्छ। सुखद दुःखद असुखद अदुखद ज्यादै स्थूल ज्यादै सूक्ष्म सबै प्रकारका संवेदनालाई थाहा पाउँछ किनकि मनले सम्पूर्ण शरीरमा घुम्दै सबै ठाउँको यात्रा गर्दछ। यसरी नै थाहा पाउँदा पाउँदा त्यो अवस्थासम्म पुग्न जान्छ कि जहाँ सम्पूर्ण वेदनाहरू समाप्त हुन्छन्। उत्पत्ति विनाशधर्मी यी संवेदनाहरूलाई हेर्दा हेर्दै जब निर्वाणको अवस्था आउँछ त्यहाँ उत्पत्ति र विनाश दुवै समाप्त हुन्छन्। यसको मतलब निर्वाणको अवस्थामा वेदना समाप्त हुन्छन्। वेदनाका सारा खेल हेरिन्छ, परिपूर्ण खेल हेरिन्छ। परिजानाती पूरा तवरले त्यसलाई थाहा पाइन्छ। सबै प्रकारका वेदनाहरूलाई खुब राम्रोसँग थाहा पाइन्छ। पण्डित हुन्छ। यो विद्यामा खुब पाकेपछि वेदनाहरूलाई पनि पुरै तवरले भित्रसम्म थाहा पाएपछि र त्यो अवस्थासम्म जहाँ सबै वेदना समाप्त हुन्छन् त्यस इन्द्रियभन्दा पारीको अवस्थाको साक्षात्कार गरेपछि अनासबो भइन्छ। सम्पूर्ण आश्रवबाट सम्पूर्ण चित्तमलबाट मुक्त भइन्छ। जब यसरी पहिलोपल्ट निर्वाणमा डुब्छ र शरीर र चित्तभन्दा पारीको इन्द्रियातीत अवस्थाको पहिलोपटक अनुभव हुन्छ, थोरै सेकेन्डको लागि भए पनि, र डुबेर फेरि यो शरीर र चित्तको क्षेत्रमा आउनासाथ मानिस पुरै बदलिन्छ, एकदम बदलिन्छ। अनार्यबाट आर्य हुन्छ, उसको गोत्र बदलिन्छ अनि ऊ सन्त बन्दछ। त्यो अवस्था आउनासाथ अधोगतितर्फ लैजाने, तल्लो गतितिर लैजाने सम्पूर्ण संस्कार मनबाट सफा भइसकेका हुन्छन्। अधोगतितिर लैजाने सम्पूर्ण संस्कार निर्मूल नभएसम्म पहिलोपल्ट निर्वाणको साक्षात्कार हुने छैन। त्यसपछि मानिस यति धेरै बदलिन्छ कि अब उसबाट यस्तो कुनै काम हुनै सक्दैन जसले उसलाई अधोगतितिर अपाय गतितिर लैजान सकोस्। त्यस्तो अवस्थालाई उस बेलाको भाषामा श्रोतापन्न भनिन्थ्यो। श्रोतापन्न हुनु भनेको मुक्तिको स्रोतमा पर्नु हो। त्यस्तो व्यक्ति अगाडि बढ्दै बढ्दै अरहन्त भइहाल्छ, मुक्त भइहाल्छ, बुद्ध भइहाल्छ, शुद्ध भइहाल्छ। संसारको कुनै पनि शक्तिले उसलाई त्यो हुनबाट रोक्न सक्दैन। बढीभन्दा बढी 7 जन्मसम्ममा त्यो पनि उच्च कुल उच्च लोक प्राप्त गर्दै 7 जन्मसम्ममा यही ध्यान गर्दै गएर मुक्त अवस्थासम्म पुग्नेछ। अझै त्यसमा अरू डुबुल्की मार्न थाल्यो र बारम्बार डुबुल्की मार्दै गयो भने उच्च लोकमा जन्म दिने भव संस्कार पनि नष्ट हुँदै जानेछन् अनि दोस्रो पल्ट निर्वाणको साक्षात्कार हुनेछ। यसरी सक्दागामी अवस्था प्राप्त गर्नेछ। सक्दागामी अवस्थासम्म पुग्यो भने त एक पटक मात्र यो लोकमा जन्म लिन्छ अनि पछि मुक्त अवस्था प्राप्त गर्दछ। अझ गहिराईमा गयो भने अरू विकार निकाल्नेछ अनि अनागामी हुनेछ। अनागामी भएपछि अब यो लोकमा जन्म हुने छैन, ब्रह्मलोकमा जन्म लिएर त्यहीँबाट नै अरहन्त हुन्छ। अझै डुब्दै गयो भने र विकार निकाल्दै गयो भने यही जन्ममा पनि अरहन्त हुनसक्छ, शुद्ध हुनसक्छ, सम्पूर्ण विकारबाट मुक्त हुनसक्छ। त्यसपछि अरू कुनै जन्म हुँदैन अनि जन्म मरणको चक्करबाट छुटकारा पाउँछ। यो सारा काम त्यसै बेलादेखि सुरु हुन्छ जब यी विकारहरूलाई निकाल्ने काम सुरु गरिन्छ। जबसम्म विकारहरू निस्कँदैनन् तबसम्म केही हुँदैन। यस प्रकारको मानिस जसले संवेदनाहरूलाई सुरुदेखि अन्त्यसम्म निर्वाणिक अवस्थासम्म जहाँ सबै वेदना समाप्त हुन्छन् त्यहाँसम्म हेर्ने काम गर्दछ र गर्दा गर्दा अरहन्त अवस्थासम्म पुग्छ। कायस्य भेदा, यस्तो धर्मवान व्यक्तिको शरीर छुटेपछि अथवा मरेपछि फेरि उसको जन्म हुँदैन, जन्म मरणको चक्करबाट उसको छुटकारा हुन्छ। यस्तो वेदगु सम्पूर्ण वेदनाहरूलाई राम्ररी बुझ्ने व्यक्ति मुक्त अवस्थासम्म पुग्छ। यस्तो एकजनाको मात्र होइन, धेरैको अनुभव छ। अरू कसैको अनुभवको आधारमा मात्र हामी यसलाई नमानौँ। काम गर्दै जाँदा आफ्नो अनुभवले जे जति कुरा थाहा पाउँदै गइन्छ बस त्यति नै मान्दै जाउँ अनि आफै अगाडिको बाटो खुल्दै जानेछ। बाटो राम्रोसँग चिनेर त्यही बाटोमा पाइला चाल्दै जाउँ अनि सबै अवस्था आफै आउन थाल्नेछन्। बुद्धिमान भएर काम गरौँ र यी संवेदनाहरूलाई कहिल्यै नछोडौँ। गहिरो निन्द्रामा हुँदा हामीलाई होस हुँदैन। त्यसबाहेक सम्पूर्ण बाँकी समयमा खाँदा पिउँदा हिँड्दा डुल्दा हरेक अवस्थामा शरीरमा कहीँ न कहीँ कुनै न कुनै संवेदना थाहा पाइरहँ। मनको बाहिरी भागमा मात्र होइन, मनको भित्री भागको गहिराईसम्म थाहा पाइरहँ र समता कायम राखौँ अनि हामी अगाडि बढ्दै जानेछौँ। बाटोमा अप्ठ्याराहरू पनि आउँछन्। हिजो भनेका 5 ठुला ठुला दुश्मनहरू आउँछन् र बारम्बार हामीमाथि चढेर हाम्रो बाटो छेक्छन्। तर तिनीहरूसँग डराउनु पर्दैन किनकि तिनीहरूलाई परास्त पार्ने हामीसँग 5 मित्रहरू पनि छन्। यी यस्ता मित्र हुन् जसले कुनै दुश्मनलाई नजिकै आउन दिँदैनन्। यी मित्रहरूलाई चिनौँ र सधैँ आफूसँगै राखौँ अनि निर्मल राखौँ। यी मित्रहरूमा अलिकति पनि मैलो पर्यो भने यी नै हाम्रा शत्रु बन्दछन्। यी 5 मित्रहरू के हुन्? यी मित्रहरूको निर्मलता के हो? यो पनि जानौँ। यो पनि जानौ ताकि यिनीहरू हाम्रा शत्रु नबनुन्। पहिलो मित्र हो श्रद्धा, यसैलाई भक्ति वा विश्वास भनिन्छ। यो साह्रै ठूलो मित्र हो। धर्मको बाटो लाग्ने मानिसमा श्रद्धाको, भक्तिको, विश्वासको नाम निशान भएन भने एक पाइलो पनि अगाडि बढ्न सकिन्न। यो धर्मको बाटोको पहिलो पाइलो हो र ज्यादै आवश्यक मित्र हो। धर्ममा श्रद्धा या भक्ति या विश्वास हुनै पर्दछ र त्यो निर्मल पनि हुनुपर्दछ। यसमा मैलोपन आयो भने धेरै खतरा पनि हुन्छ। यस्तो मैलो के हो? विवेक छुट्यो, होस हरायो, श्रद्धा के हो भन्ने नै थाहा भएन भने गलत प्रकारको श्रद्धा हुन्छ। भक्ति के हो भन्ने नै थाहा भएन भने गलत प्रकारको भक्ति हुन्छ। अन्धभक्ति भन्न पुग्दछ। श्रद्धा अन्धश्रद्धा भन्न पुग्दछ। विश्वास अन्धविश्वास भन्न पुग्दछ। अन्धभक्ति, अन्धश्रद्धा, अन्धविश्वास नै यसको मैलो हो। यो चढ्ना साथ यो मित्र हुँदैन अनि उल्टै ठूलो शत्रु हुन पुग्दछ। यसमा मैलो चढ्यो कि गोडामा नेल ठोके जस्तै यसले एक पाइलो पनि अघि बढ्न दिँदैन र धेरै खतरनाक हुन जान्छ। श्रद्धा र अन्धश्रद्धा बीचको विभाजन रेखा यति झिनो छ कि कहिले श्रद्धा अन्धश्रद्धामा परिणत हुन्छ, भक्ति अन्धभक्तिमा बदलिन्छ, चालै पाउन कठिन हुन्छ। सधैँ आफ्नो विवेक, आफ्नो होस साथमा राखेर सधैँ सजग भएर काम गर्नुपर्दछ। हाम्रो विवेक, हाम्रो ज्ञान हाम्रा आँखा हुन् भने श्रद्धा भक्ति हाम्रा गोडा हुन्, हाम्रा पाइला हुन्। ज्ञान धेरै छ तर श्रद्धा छैन भने प्रशस्त ज्ञानका कुरा त गर्ला, मुक्तिको बाटोको पनि खुब चर्चा गर्ला, तर त्यसमा एक पाइलो पनि चल्न पाउने छैन किनकि गोडै छैनन्। सुक्खा ज्ञान मात्र भयो। गोडा छन् तर आँखा छैनन् भने पनि, ज्ञान छैन भने पनि, हिँड्ने मात्र होइन दौडिने छ तर कहिले कुन मार्गमा पर्ने हो, कहिले कुन खाडलमा खस्ने हो पत्तै हुने छैन किनकि आँखा छैनन्। दुईवटै आवश्यक छन्। ज्ञान विवेक पनि साथमा रहोस्, श्रद्धा भक्ति पनि साथमै रहोस् अनि साधक अघि बढ्दै बढ्दै मुक्त अवस्थासम्म पुगिहाल्नेछ। श्रद्धा कहिलेकाहीँ अन्ध हुन जान्छ। कसरी अन्ध हुन्छ? जब हामीले थाहा पाउँदैनौँ कि आखिर श्रद्धा के का लागि हो, कसैप्रति श्रद्धा गरिन्छ भने किन गरिन्छ, कुनै व्यक्तिप्रति श्रद्धा जाग्छ या कुनै देवी देवता ईश्वर ब्रह्म अल्लामिया सन्त महापुरुषप्रति श्रद्धा जाग्छ, कसैप्रति श्रद्धा जाग्छ भने किन जाग्छ? त्यो व्यक्तिमा कुनै सद्गुण हुनुपर्दछ त्यसैले श्रद्धा जाग्दछ। कुनै सद्गुण नै छैन, त्यो दुर्गुणको भकारी छ भने त्यसप्रति हाम्रो श्रद्धा जागेर कसरी त्यसले हाम्रो कल्याण गर्ला? त्यसमा कुनै सद्गुण हुनुपर्दछ। त्यस्ता हाम्रा उपास्य देवमा जुन सद्गुण छन् तिनलाई सम्झेर त्यसबाट प्रेरणा प्राप्त गरेर त्यस्तै सद्गुण आफ्नो जीवनमा ल्याउने प्रयत्न गर्नुपर्दछ। त्यस्तो श्रद्धाले मात्र हाम्रो कल्याण गर्दछ, मङ्गल गर्दछ, हामीलाई ठूलो बल दिन्छ, धेरै फल दिन्छ। यस्तो त केही गरिएन, श्रद्धालाई भक्तिलाई व्यापारी बनाइयो भने श्रद्धा अन्धो हुन्छ। एउटा घटना घट्यो, पुरानो कुरा हो। एउटी बुढी आमा शिविरमा आइन्, जसरी सिकाएको थियो उसरी नै काम गरिन्, खुब मेहनतले काम गरिन् र उनलाई धेरै फाइदा भयो। फाइदा भएपछि घरमा गएर पनि आफ्नो अभ्यास छोडिनन् र बिहान बेलुका गरि नै रहिन्। एक वर्षपछि फेरि शिविरमा आइन्, यो बाटो मलाई खुब राम्रो लाग्यो, यसबाट मलाई सबै प्रकारको फाइदा भयो, मानसिक पनि शारीरिक पनि र आध्यात्मिक पनि हरेक प्रकारले फाइदा भयो, यसमा म खुब पाक्न चाहन्छु। आमा आउनुभयो, खुब राम्रो भयो अनि फेरि भन्न थालिन्, तर एउटा कुरा बारम्बार मनमा उठ्छ, म त एकदम कट्टर भक्ति मार्गमा हिँड्ने परिवारमा जन्मेकी हुँ र मलाई लाग्छ कि यो बोधिको बाटो हो, ज्ञानको बाटो हो, यो बाटोमा लाग्दा कतै मेरो सबै भक्ति खत्तम हुने त होइन। अनि मैले भने, होइन आमा, तपाईँको भक्ति खत्तम हुँदैन, बरु भक्ति अझ पुष्ट हुन्छ, अरू निर्मल हुन्छ। बुढी आमाले कुरा बुझिनन्, बारम्बार सम्झाउँदा पनि कुरा बुझिनन्। यो त तपाईँले भन्ने कुरा हो तर भक्ति खत्तम भइहाल्छ, यो बाटोमा भक्ति कसरी चल्न सक्छ? अनि फेरि मैले सोधेँ, आमा तपाईँलाई अहिले त भक्ति छ होइन, आफ्ना देवी देवताप्रति त खुब श्रद्धा छ होइन? जवाब दिन, श्रद्धा छ, ज्यादै श्रद्धा छ। तपाईँले यो के कुरा गर्नुभएको यो पनि सोध्नुपर्छ र? फेरि सोधिहालेँ, कहिलेकाहीँ भाकल गर्छौ कि गर्दिनौ? तिम्रा कोही बिरामी भयो भने के यस्तो भाकल गर्ने परम्परा छ? हे देवी, हे देवता, हे भगवान, हे अल्लाह मियाँ, मेरो यो नानी बिरामी भयो, यसलाई निको पारिदेऊ, निको भएपछि तिमीलाई 5 रुपियाँको लड्डु चढाउँला, यस्तो गर्ने गरेको छ? अनि उनले भनिन्, छ। अनि मैले भने, त्यसो भए आफ्ना देवताप्रति तिमीलाई 5 रुपियाँको पनि विश्वास रहेनछ, 5 रुपियाँको भरोसा रहेनछ, पहिले नानीलाई निको पारिदेऊ, अनि 5 रुपियाँको प्रसाद चढाउँछु। त्योभन्दा पहिले नै चढाउने होइन, आफ्ना देवताप्रति तिमीलाई 5 रुपियाँको विश्वास छैन र भन्छौ, त्यसप्रति यस विद्याले तिम्रो विश्वास खत्तम गरिदिन्छ, भक्ति खत्तम गरिदिन्छ। त्यस्तो तिम्रो भक्ति व्यापारी भक्ति भएन, एउटा हातले देऊ र अर्को हातले ल्याऊ, पहिले देऊ त्यसपछि ल्याऊ। भक्ति यसरी भिखारी बन्न पुगेपछि त्योसँगै धर्म पनि डुब्छ। भिक्षा माग्नलाई भक्ति होइन, आफ्ना उपास्य देवका गुणहरू सम्झेर त्यस्तै गुण आफ्नो जीवनमा उतार्ने प्रयत्न सुरु गर्यो भने मात्र भक्तिले ठूलो कल्याण गर्दछ, नत्र भने अन्धभक्तिले धर्मका कुरामा हानि नै हानि गर्दछ। कसैलाई विष्णु भगवान्प्रति भक्ति जाग्यो अरे, ठूलो कल्याणको कुरा भयो, तर कसैले भक्तिको नाममा के गर्छ? होसै नभएपछि के गर्छ? बिहान सबैले उठेर पाठ गर्छ, शान्ताकारं भुजगशयनं इत्यादि इत्यादि, के गर्दैछु भन्ने बुझ्दै नबुझी पाठ गर्छ। यहाँ 2000 वर्ष पहिलेदेखि एउटा यस्तो युग चल्यो र त्यो युग करिब 2000 वर्षसम्म अझ त्योभन्दा पनि ज्यादासम्म चलिरह्यो। त्यस वखतका साहित्यकारले यस्ता कथा कहानीहरू लेखे जुन कहानीहरूको भित्री अर्थ बेग्लै हुन्थ्यो, बाहिरी बेग्लै। साहित्यमा यस्तो प्रकारको धारा चल्यो र सबै त्यही धारामा बगे। त्यसबेलाका कथा कहानी लेखहरूमा बाहिर एउटा अर्थ र भित्र कुनै अर्को अर्थ लुकेको हुन थाल्यो। यस प्रकारले एउटा धारा चल्यो, एउटा धारा बग्यो। त्यो युगमा कथा कहानी यस प्रकारका प्रतीकको भाषामा, सङ्केतको भाषामा लेखिन थाले, ताकि बाहिरबाट एउटा अर्थ र भित्रबाट कुनै अर्कै अर्थ हुन्थ्यो। त्यस्तै विष्णु भगवानको पनि व्याख्या गरे। के गरे? पढेको सुनेको होला कि ती क्षीर सागरमा बास गर्दछन्, दुधको समुद्रमा बस्छन्। यसको मतलब यो हो कि जो व्यक्ति दुधको समुद्रमा बस्छ उसको सुखभोगको सीमा कति धेरै हो कति, के कुरा गर्नु? उनका सुखभोग अझै धेरै छन् भन्ने कुरा देखाउनको लागि भने कि लक्ष्मीले उनको पाउ दबाउँदैछन्। जसका पाउ लक्ष्मीले दबाउँछिन् उसको वैभवको के ठेगाना? उनी धेरै वैभवशाली व्यक्ति हुन्, तैपनि आफ्नो वैभवको अलिकति पनि गर्व छैन। अलिकति वैभव आउनसाथ मानिसहरूमा कस्तो घमण्ड चढ्छ, अलिकति पनि धन आउनसाथ घमण्डले मान्छे कति फुल्छ। तर त्यत्रो वैभव भइकन यिनलाई अलिकति पनि घमण्ड चढेको छैन। शान्ताकारं, शान्ताकारं, अनुहार कस्तो शान्त छ। कति नै वैभवशाली किन नहुन्, जहिले पनि मृत्युको काखमा सुत्छन्, शिरमा काल घुमिरहेको छ। भुजग शयनं, भुजग शयनं, प्रतीकको भाषामा भनेको कुरा हो, सर्पहरूको ओछ्यानमा सुतेको मान्छेको शिरमा काल घुमिरहेको छ। शिरमा काल घुमिरहेको छ तैपनि उनलाई केही डर छैन, अलिकति पनि भय छैन। यो कस्तो व्यक्ति हो? न उनलाई आफ्नो वैभवको शानको अलिकति पनि गर्व छ, न उनलाई मृत्युको अलिकति पनि डर छ। शान्ताकारं, शान्ताकारं, कति शान्त छ। अझ कथा अगाडि बढ्दछ र नाभिबाट कमल उम्रिन्छ। कमल पवित्रताको, अनासक्तिको प्रतीक हो। जुन पानीमा त्यसको उत्पत्ति हुन्छ त्यसको एक थोपो पनि त्यसमा अडिँदैन। कमल यति अनासक्त हुन्छ, यसरी कमलको रूपमा यो कुरा बुझाइयो। अझै त्यस कमलमाथि ब्रह्माजीलाई बसाइन्छ, चार मुख भएका ब्रह्मा। चार मुख भनेका के हुन्? त्यसबेलाको भाषामा चारवटा ब्रह्म विहार हुन्थे, मैत्री ब्रह्म विहार, मुदिता ब्रह्म विहार, करुणा ब्रह्म विहार र उपेक्षा ब्रह्म विहार। ऊ त्यस्तो व्यक्ति हो जो यी चार ब्रह्म विहारहरूका साथ जीवन बाँच्दछ। प्रतीकका रूपमा यसरी व्याख्या गरिएका भगवान विष्णु, जसका कुल देवता यस्ता निर्मल, यस्ता अनासक्त, यस्ता शान्त चित्तवाला, त्यस्ता भगवान्लाई पूजा गर्नेले वा भक्ति गर्नेले आफूभित्र ती गुण अलिकति पनि ल्याएन भने भक्ति बेकारको भयो होइन र? खाली शान्ताकारं, भुजग शयनं इत्यादिको पाठ गरेर विष्णु भगवान्लाई खुसी पार्छु अनि मेरा सबै आवश्यकता यिनले पुरा गरिदिनेछन्, जे जे माग्यो सबै पुरा गरिदिनेछन् भन्ने मगन्ते भक्ति लिएर हिँड्यो भने त्यस्तो व्यक्तिले सम्पूर्ण धर्मलाई डुबाउँछ। उनका गुण सम्झेर त्यस्तै गुण आफ्ना जीवनमा पनि ल्यायो भने मात्र भक्ति काम लाग्छ। कसैलाई शिवजीप्रति भक्ति जाग्यो अरे, धेरै मङ्गलको कुरा भयो। शिव शब्दको अर्थ नै मङ्गल हो। मङ्गलप्रति हाम्रो सम्बन्ध जोडिन आँट्यो भने ठुलो कल्याणको कुरा भयो। तर त्यसो हुन कहाँ दिन्छन् र? प्रतीकको भाषामा शिवजीको कुरा बुझाइयो। शिवजीको तस्विर हेर्दा, उनको अनुहार हेर्दा थाहा पाइन्छ कि यी कस्तो ध्यानसित बसेका छन्। सम्पूर्ण शरीरमा काल घुमिरहेको छ, सर्पहरूले बेरिएका छन्, तैपनि निधारमा कति शान्ति छ, अनुहारमा कति शान्ति छ, भएको नाम निशान छैन। शिवजीको एउटा कथा छ, उनको घाँटी निलो छ, त्यसैले नाम नीलकण्ठ रहेको छ। किन घाँटी निलो भयो? देवता र दानव मिलेर समुद्र खुब मथ्न थाले। अब त्यसबाट विष पनि निस्कियो, अमृत पनि निस्कियो, अरू थोक पनि धेरै निस्किए। अमृतलाई त सबैले लिन चाहे, तर विषलाई कसैले लिन चाहेन। अब यी व्यक्ति अगाडि आएर भने कि ठिक छ, अमृत जति तिमीहरूलाई भयो, विष चाहिँ सबै म पिइदिन्छु। अनि सबै विष पिए। यो साङ्केतिक भाषामा कथाको कुरा हो। यसरी नै समाजमा मन्थन भइ नै रहन्छ। सज्जन पनि हुन्छन्, दुर्जन पनि हुन्छन्। परस्परमा मन्थन भइरह्यो भने राम्रो कुरा पनि निस्किन्छ, नराम्रो कुरा पनि निस्किन्छ। राम्रो कुरा त सबैले ग्रहण गर्न चाहन्छन्, लिन चाहन्छन्, तर नराम्रो कुरा अरूको टाउकोमा थुपार्न चाहन्छन्। अब यी व्यक्तिले भन्छन्, ठिक छ, जुन गाह्रो चाहिँ कुरा हो त्यो सबै मलाई देऊ। यसरी यिनले विष पिउँछन् र सबै घाँटी निलो पार्छन्। विष पिए पनि यिनको निधार अलिकति पनि खुम्चिँदैन, निधार अलिकति पनि तात्दैन, सबै शीतल छ, शिर धेरै शीतल छ। यही शीतल शिरको कुरा प्रतीकको भाषामा बुझाउन भनिन्छ कि शिरमा चन्द्रमा छन्, शिरमा चन्द्रमाको जस्तो शीतलता छ। विष पिएर पनि चन्द्रमाको जस्तो शिर शीतल छ। र त्यस शीतलतालाई अझ बढाएर बुझाउनलाई भने कि जटाबाट गङ्गाजी बग्छे। देखियो कि कसरी यी सातै दिनमा कतिजनाका शिरबाट हर हर गङ्गा निस्किन थाले। अनित्य बोधको गङ्गा बग्न थाल्यो कि भित्र धेरै शीतलता आउँछ, सबै विकारका गर्मी निस्केर जान्छन्। यस्ता उपास्य देव, यस्ता मुक्त व्यक्ति जसमा यस्तो शान्ति छ, यस्तो समता छ, यस्ता उपास्य देवप्रतिको श्रद्धा मङ्गलकारी हुन्छ। तर हामीले भक्तिको के हालत बनायौँ? एउटी आमा कुनै शिविरमा आएर भन्न थालिन्, मेरो त 50 वर्ष पहिलेदेखिको यो व्रत हो, म हरेक दिन शिवलिङ्गमा एक लोटा पानी चढाउँदैछु, र तपाईँले यो 10 दिनमा मेरो व्रत छुटाइदिनु भयो भने ठुलो अधर्म हुने भयो, मेरो त सबै धर्म छुट्ने भयो। त्यस बखत यस्तो ठाउँमा शिविर लागेको थियो कि त्यो ठाउँसँगै शिवजीको एउटा मन्दिर थियो। उनी भन्थिन्, 5 मिनटको बाटो एक लोटा पानी खन्याएर आउँछु, अरू केही गर्दिनँ, कसैसित कुरा पनि गर्दिनँ, यो मेरो व्रत नछुटाइदिनुहोस्। कस्ती अज्ञानी तिमी, कसलाई पानी चढाउँछौ हँ? जुन व्यक्तिले भित्र धर्मको गङ्गा जगाएर, अनित्य बोधको गङ्गा जगाएर सबै वासनालाई खत्तम गर्यो, कामलाई भस्म पार्यो, उसैलाई एक लोटा पानी चढाएर ठन्डा पार्न चाहन्छौ? तिमीभित्र जुन कामको राग जागेको छ त्यसलाई पो शान्त पार न। भक्तिलाई बिर्स्यौँ, कहाँ अल्मलियौँ? यी कर्मकाण्डमा कसरी अल्मलियौँ? हाम्रो शिरमा कामरूपी पशु चढेको छ, क्रोधरूपी पशु चढेको छ, र पूजा त्यसको गर्छौँ, भक्ति त्यसकै गर्छौँ। जसको शिरमा यी पशुहरू चढेका छैनन्, ऊ आफै यी पशुहरूमाथि चढेको छ, पशुपति भएको छ, सबै काम वासनालाई, क्रोधलाई, सबै विकारहरूलाई जितेको छ र यस्तो पशुपति भएको छ। तर हामी आफ्ना शिरमाथि यी पशुहरूलाई चढाएर बसिरहेका छौँ भने त्यस्ता भक्तिले के काम लाग्यो? हामीले ती गुणलाई अलिकति पनि लिएनौँ भने त्यस्तो भक्तिले के काम लाग्यो? जसले सारा विकार शमन गर्यो, जरैदेखि निकालिदियो, अनि शमन गर्नेवाला शङ्कर कहलियो, त्यस्तो हामी पनि बनौँ न। तर हामी शमन गर्ने काम भने के गर्दैनौँ? खालि कर्मकाण्ड मात्रमा अल्मलिरहन्छौँ भने भक्तिले केही काम दिँदैन, उल्टो त्यस्तो भक्तिले बाँध्ने काम गर्छ। भक्ति के को लागि हो बुझ्नु पर्दछ। अनि ती सद्गुण हाम्रो जीवनमा आउन लाग्यो भने भक्ति बढो कल्याणकारी भयो।
कसैलाई भगवान् रामप्रति भक्ति जाग्यो रे, राम्रो कुरा हो, तर राम्रो हुन दिइँदैन, किनकि भक्तिलाई बिगारिन्छ। भक्तिको नाममा अन्धभक्ति हुन जान्छ। अन्धभक्तिले गर्दा अरूभन्दा बढी रामले मलाई चिनुन् भनेर अनेक गर्दछ। दुई दाजुभाइ आफूलाई ऊभन्दा ठूलो रामभक्त प्रमाणित गर्न बाजी लगाउँछन्, तर आपसमा ज्ञानका दुश्मन छन्। दुवैजनाको अंश मुद्दा चलेको छ। अंश बन्डा हुँदा अलिकति रुपियाँ यताको उता गयो, दुई हात जमिन यताको उता पर्यो, यी कुरालाई लिएर मुद्दा गर्छन्। रामको जीवनको आदर्श के थियो त्यसलाई कहिल्यै बुझ्न चाहँदैनन् र आफ्नो जीवनमा ल्याउने काम कहिले गर्दैनन्। राम युवराज छन्, उनको राज्यमा पूरा अधिकार छ। पिताले भन्छन्, होइन तिमीले गद्दी पाउँदैनौ, तिम्रो भाइले पाउँछ, तिमीले 14 वर्ष वनवास जानुपर्छ। रामले यो सुनेर अलिकति पनि द्वेष नराखी, निधार अलिकति पनि नखुम्च्याई, अलिकति पनि आफ्नो भाइप्रति मातापिताप्रति द्वेष नराखी हाँसी हाँसी सबै राजपाट छोडेर वनतिर हिँड्छन्। यो राज्यको सुख मेरो भाइले भोगोस्, म जङ्गलमा मङ्गल मनाउँछु भनेर हिँड्छन्। भाइले यो कुरा चाल पाउँछन् अनि यो त अनर्थ भयो भनेर दौडिँदै जङ्गलमा दाजुभाइको ठाउँमा गएर भन्छन्, दाजु फर्कनुहोस्, राज्य तपाईँले नै गर्नुपर्दछ, पिताजीले बेठिक फैसला गर्नुभयो, राज्य गर्ने अधिकार तपाईँको हो, बरु 14 वर्ष जङ्गलमा म जान्छु दाजु। दाजु भन्छन्, होइन भाइ, पिताजीको आज्ञा हो, 14 वर्ष तिमीले नै राज्य चलाउनु पर्दछ। यसरी दुईजना दाजुभाइ यो राज्यको सुख तिमी नै भोग भनेर आपसमा झगडा गर्छन्। मनुष्य जातिको लामो इतिहासमा यस्तो कुनै अरू उदाहरण छैन जहाँ दुईजना दाजुभाइ आपसमा यस विषयलाई लिएर झगडा गर्दछन्। राज्यको सुख तिमी नै भोग, म होइन तिमी नै भोग। आफूलाई रामका भक्त मान्ने हाम्रा दाजुभाइ भने ससाना कुरामा लड्छन्। रामको जीवनका आदर्शलाई आफ्नो जीवनमा थोरै भए पनि उतार्ने प्रयास नै नगरी आफूलाई रामभक्त भन्छन्। हामीले भक्तिको के हविगत बनायौँ? कसैमा कृष्णप्रति भक्ति जाग्न सक्छ, त्यो पनि राम्रो कुरो हो, तर त्यसलाई पनि कसरी बिगार्यौँ? के हालत बनायौँ? यदि कृष्णवाणी हामी पढ्छौँ भने उनले उच्च स्वरमा उनलाई कस्तो भक्त मनपर्छ भनेको पनि मान्नुपर्छ। कस्तो भक्त मनपर्छ?
अनपेक्ष सुचिर दक्ष उदासीन गत व्यथ सर्वारम्भ परित्यागी यो मद भक्त समय प्रिय।
यस्तो भक्त मलाई मनपर्छ। कस्तो भक्त? अनपेक्ष, जसका सबै अपेक्षाहरू समाप्त भइसकेका छन्। यस्तो भक्त मनपर्छ। तणहा नङ खय मज्जगा जरैदेखि जसले तृष्णा उखेलेर फ्याँकिदियो, त्यस्तो भक्त मलाई मनपर्छ। सुचिहि, जो शुद्ध छ र शुद्ध हुने काममा लागेको छ, मैलो आउन दिँदैन र आयो भने तुरुन्त सफा गर्छ, त्यस्तो भक्त मनपर्छ। यस्तो सुचिर दक्ष हुने काम कसरी गर्दछ? उदासीन समतामा रहेर गर्दछ। समतामा रह्यो कि गत व्यथ सबै कष्टहरू टाढा भाग्छन्, सबै व्यथाहरू टाढा भाग्छन्। अथ निबिन्दति दुःखे, सबै दुःखहरू समाप्त हुन्छन् किनकि समतामा रहेको छ।
सर्वारम्भ परित्यागी,
कुनै आरम्भ हुनै दिँदैन, चित्तधारामा राग आउन दिँदैन, द्वेष आउन दिँदैन, विकार आउन दिँदैन। मलाई त्यस्तो भक्त प्यारो लाग्छ, भगवान्ले मलाई त्यस्तो भक्त प्यारो लाग्छ भनेर कुनै भक्तलाई सुनाउँछन्। तर भक्त बनाउँदाले मलाई यस्तो भगवान् मन पर्दैन, मलाई यस्तो भगवान् चाहिँदैन भनेर भन्छ भने भगवान्को के दोष? मलाई त घण्टा बजायो कि खुसी हुने भगवान् चाहिन्छ, उसको प्रशंसा गर्यो कि खुसी हुने भगवान् चाहिन्छ, उसलाई केही चढाइदियो कि खुसी हुने भगवान् चाहिन्छ भन्यो भने भगवान्को के दोष? यो कस्तो बेकारको कुरा हो। चित्तलाई समतामा राख, विकारलाई टाढा भगाऊ, विकारबाट मुक्त होऊ, अनि खुसामत नगरे पनि हामी आफै भगवान् भइहाल्छौँ नि। त्यसमा भगवान्ले के गर्छन् र? हामीले केही राम्रो काम नगरे पनि हामीलाई तारिदिने भगवान्को खोजी गर्न थाल्यौँ भने भक्ति डुब्छ, साथसाथै धर्म पनि डुब्छ। कसैमा भगवान महावीरप्रति श्रद्धा जाग्न सक्छ, त्यसो हुनु कल्याणको कुरा हो, तर कल्याणको कुरा हुन दिइँदैन। भगवान महावीरलाई खुसी पार्न ज्यादै महँगो किसिमको सिंहमर्मरको एउटा मन्दिर बनाइन्छ, त्यसमा भगवान महावीरको एउटा ज्यादै महँगो मूर्ति स्थापना गरिन्छ र हात जोड्दै भनिन्छ, प्रभु यति त गरिदिए तपाईँको लागि, अब यो जुन 10 करोडको कारखाना खोलेको छु त्यो चलेपछि तपाईँलाई सुनको छाता ओढाइदिउँला। कस्तालाई सुनको छाता घुस दिन चाहन्छ? कुरा बुझेकै छैन, कसलाई घुस दिन आएको? जसले सबै राजपाट त्याग्यो, राजपाट मात्र होइन कम्मरमा लगौँटीसम्म पनि राखेन,
यस्ता त्यागीलाई सुनको छाता घुस दिन चाहन्छ? यस्तो गर्छ किन? किनकि परम्परा नै बिग्रियो। कसैलाई केही घुस दिनु, केही चढाउनु अनि आफ्नो काम बन्छ भन्ने कुरालाई नै भक्ति मान्न थाल्यो। उसको गुण के हो त्यस्तो त्यागीको गुणलाई सम्झेर आफूलाई रागविहीन बनाउन प्रयास गर्ने भक्तिको परम्परा नै रहेन। कसैको मन्दिर बनाउनु, मूर्ति स्थापना गर्नु कुनै नराम्रो कुरा होइन। त्यो मूर्तिलाई हेरेर मनमा प्रेरणा जगाउनु र त्यस प्रकारका गुणहरू आफूमा ल्याउने प्रयास गर्नु भनेको राम्रो कुरा हो, नत्र भने श्रद्धाको नाममा धोकाको कुरा भयो। भगवान महावीरले जीवनभरि भनिरहे कि अनारम्भी बन। उनले भने सन्धिङ विदित्ता, सन्धि कहाँ हुन्छ र त्यस्ता सन्धि हुन नदेऊ। राग र द्वेषको चित्तसँग सन्धि हुन नदेऊ, रागको आरम्भ हुन नदेऊ, द्वेषको आरम्भ हुन नदेऊ। त्यसैले भने कि म अहिंसक त्यसैलाई भन्छु जो अनारम्भी छ। अहिंसक त्यसैलाई भनिन्छ जसले आफूभित्र राग द्वेष उत्पन्न हुन दिँदैन। राग द्वेष आफूभित्र उत्पन्न हुन नदिने मानिस सही मानेमा अहिंसक हो। हामी आलु खाँदैनौँ त्यसैले अहिंसक हौँ। अब जतिसुकै राग द्वेष उत्पन्न गरौँ के फरक पर्छ र गर्न थाल्यो भने त्यस्ता व्यक्तिको भक्तिलाई अन्धभक्ति बनायौँ, त्यस्ता व्यक्तिको सबै शिक्षा बिर्सियौँ। यसरी बिर्स्यौँ कि अन्धभक्तिले हामीलाई लिएरै डुब्यो। गुणलाई सम्झेनौँ, ती गुणहरू आफ्नो जीवनमा उतार्ने काम गरेनौँ अनि डुब्ने नै कुरा भयो। कसैलाई ईसा मसीहप्रति भक्ति जाग्न सक्छ, त्यसो भए कल्याणकै कुरा हो। तर त्यसो हुन कहाँ दिइन्छ? यी व्यक्ति यस्ता महान सन्त थिए कि यिनमा अनन्त मैत्री र करुणा थियो। जस्तो अनेक सन्तको जीवनमा हुन्छ, धेरै मानिसहरू विरोधी हुन्छन्, यिनका पनि धेरै विरोधी भए र अन्तमा यिनलाई सताउनसम्म सताएर मारे। हातमा किला ठोके, पैतालामा किला ठोके, निधारमा किला ठोके र सताई सताइकन मारे। यस्तो कष्ट पाएर मरिरहेको बेला पनि यिनका चित्तमा मैत्री र करुणा छुटेन। कोही व्यक्ति साँच्चै सन्त हो कि होइन त्यसको जाँच यसै कुराबाट हुन्छ कि मृत्युको समयमा उसको चित्तको अवस्था कस्तो छ। मृत्युको समयमा त्यस्तो कष्ट पाएर मृत्यु भइरहेको बेलामा पनि यिनका चित्तमा अलिकति पनि द्वेष थिएन, अलिकति पनि नराम्रो भाव थिएन, मैत्री करुणा र सद्भाव जागेको थियो र ती व्यक्तिहरूप्रति जागेको थियो जसले उनको त्यो हालत बनाएका थिए। त्यसैले मर्ने बेलामा पनि भनिरहे कि उनीहरूले आफूले गरेको कुकर्मको सजाय भोग्न नपरोस्। यति धेरै मैत्री, यति धेरै करुणा ती व्यक्तिमा थियो, यिनको भक्त भन्नेले त्यस्तो मैत्री त्यस्तो करुणा आफूमा जगाउनलाई के गर्दैन भने त्यस्तो भक्ति उसका लागि बन्धन नै हुने भयो। ईसा मसीह ईश्वरको पुत्र हो भनेर अन्धविश्वास गर्दैमा भक्ति गर्दैमा के पाइन्छ? ईसा मसीहलाई हाम्रो प्रमाणपत्रको नै कमी भए जस्तो भक्तिले हामीलाई के दिन्छ? के हामीले तिमी ईश्वरको छोरा हौ भन्ने प्रमाणपत्र दिएमा ऊ धेरै खुसी हुन्छ भन्ठान्छौँ? भक्तिको नाममा के गर्न थाल्यौँ? ईसा मसीह ईश्वरको छोरा हुन् र हामी सबै ईश्वरकै छोरा हौँ, यसमा के शङ्का हुनसक्छ? कसलाई ईश्वर भनिन्छ? सत्य नै ईश्वर हो, प्रेम नै ईश्वर हो, मैत्री नै ईश्वर हो, करुणा नै ईश्वर हो, पवित्रता नै ईश्वर हो। जोसुकै व्यक्ति सत्यको, मैत्रीको, पवित्रताको नमुना भए उनी ईश्वरको छोरा हुन्। हामी पनि त्यस्तै बनाउँ अनि मात्र काम लाग्ने कुरा हुन्छ। त्यस्तो बन्नलाई अलिअलि भए पनि प्रयत्न सुरु गरौँ अनि काम लाग्ने कुरा हुन्छ। त्यसो गरेनौँ भने धोका हुनेछ। यस्तै प्रकारले कोही मानिसमा भगवान बुद्धप्रति भक्ति श्रद्धा जाग्न सक्छ। बुद्ध जस्ता व्यक्तिप्रति श्रद्धा जाग्नु भनेको कल्याणको कुरा हो। तर श्रद्धाको नाममा के गर्न लाग्यौँ? बिहानै उठेर पाठ गर्छौँ, बुद्धं शरणं गच्छामि, बुद्धं शरणं गच्छामि, बुद्धं शरणं गच्छामि, तीनपल्ट बुद्धं शरणं गच्छामि के भन्यौँ। अब खुला प्रमाणपत्र पायौँ, दिनभरि जे मन लाग्छ गरौँ, जतिसुकै झुटो बोलौँ, छल गरौँ, जति शील भङ्ग गरौँ, आखिर तिम्रो शरणमा किन आयौँ? हामीले जे गरे पनि तारिदिन्छौँ भनेर आयौँ, कुरा बुझ्दै बुझेनौँ। उनले बुद्धं शरणं गच्छामि भन्न किन सिकाए बुझ्दै बुझेनौँ। बुद्धं शरणं गच्छामि भनेको के हो? कसैलाई गौतम शरणं गच्छामि भन्न पनि दिएनन्, गौतम बुद्धको शरणमा जान्छु पनि भन्न दिएनन्, गुणको शरणमा जान्छु, यसको मतलब यी गुणहरू आफूभित्र ल्याउने काम गर्छु भन्न लगाए। यदि कसैका भित्र बोधि जागिरहेको छ भने बुद्धं शरणं गच्छामि भन्नु सार्थक हुन्छ। भित्र अलिकति पनि बोधि जागेन भने के को बुद्धं शरणं गच्छामि? भगवान बुद्धलाई थाहा थियो पछि धर्ममा विकृति आउँछ भनेर राम्ररी बुझेका थिए।
बुद्धत्वको अवस्थामा पुग्नेले यसलाई राम्रोसँग बुझेको हुन्छ किनकि ऊ त्रिकालज्ञ हुन्छ। भगवान बुद्धलाई थाहा थियो कि पछि गएर धर्म फेरि डुब्नेछ अनि मेरै नाममा अनगिन्ती सम्प्रदायहरू चल्न थाल्नेछन्। त्यसैले बुद्धले चाहे कि जति दिन चल्छ त्यति दिन धर्म आफ्नो शुद्ध रूपमा रहोस्, व्यक्ति पिच्छे धर्म हुन नपाओस्, व्यक्तिको पूजा धर्मको नाममा हुन नलागोस्, धर्मको पूजा होस्, माने मानिसहरूले धर्म धारण गरून्, मेरो नाममा सम्प्रदाय नबनोस्। त्यसैले धेरै सतर्क थिए र भन्थे कि तिमीले बुद्धलाई नमस्कार गर्छौ भने राम्ररी बुझेर मात्र नमस्कार गर। नमस्कार कुनै खास व्यक्तिको होइन, गौतम नामको व्यक्तिको पनि होइन। मभन्दा पहिले अनगिन्ती बुद्ध भइसके, पछि पनि अनगिन्ती बुद्ध हुनेछन्। जो जो बुद्ध भए, जो जो पछि हुनेछन्, तिनलाई तिनका गुणहरूलाई नमस्कार गर। यसरी मानिसहरूलाई नमस्कार गर्न सिकाए, वन्दना गर्न सिकाए।
नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स।
नमो तस्स, नमस्कार उसलाई। अब त्यो कोही होस्, कुनै देशको होस्, कुनै समूहको होस्, केही मतलब छैन, कोही होस् जो अरहन्त भयो, जो भगवत भयो, जो मुक्त भयो, जो शुद्ध भयो, जो बुद्ध भयो, उसलाई नमस्कार गर। ए च बुद्धा अतीता च, ए च बुद्धा अनागता, पच्चुपन्ना च ये बुद्धा अहं वन्दामि सर्वदा। जो बुद्ध पहिले भए र जो भविष्यमा हुनेछन् अनि आज पनि कोही बुद्ध छ भने म सबैलाई नमस्कार गर्दछु। यसरी नमस्कार गरेपछि नमस्कार कुनै व्यक्तिसँग बाँधिएन, नमस्कार धर्मसँग बाँधियो, गुणसँग बाँधियो। यस्तै धर्म, यस्तै गुण म भित्र जागोस्, यस्तै बोधि म भित्र जागोस्, म बोधिलाई नमस्कार गर्छु भन्न सिकाए। पछि गएर धर्म कर्मकाण्ड बन्न जानेछ, मेरै नाममा अनेक प्रकारका पूजा पाठ चल्न थाल्नेछन् भन्ने थाहा थियो। यसकारण मानिसहरूलाई बुझाए कि कस्तो प्रकारले पूजा गर्नुपर्दछ, बुद्धको पूजा कसरी गर्नुपर्छ भन्ने कुरा सम्झाए।
इमाय धम्मानुधम्म पटिपत्तिया बुद्धं पूजेमि।
धम्मानुधम्म पटिपत्तिया भनेको धर्मदेखि अणुधर्मसम्म, स्थूल धर्मदेखि लिएर सूक्ष्मभन्दा सूक्ष्म धर्मसम्म, शील सदाचारदेखि लिएर समाधि प्रज्ञा निर्वाणसम्म पुरै धर्मको बाटो लागेर बुद्धको पूजा गर्छु भन्न सिकाए। धर्मको बाटोमा भने लाग्दै लाग्दैन तर म त बुद्धको ठूलो भक्त हुँ भन्दैमा के हुन्छ र? कोही बोधिको बाटोमा लाग्यो भने त्यो बुद्धको सच्चा भक्त हो। यदि बोधिको बाटोमा लागेको छ भने उसले बुद्धप्रति श्रद्धा गर्छु, बुद्धलाई नमस्कार गर्छु, म बुद्धको भक्त हुँ भनेर देखाउनै पर्दैन। उसले बुद्धका गुणहरूलाई सम्झिन्छ, मनमा प्रेरणा जगाउँछ र तिनै गुणहरू आफ्नो जीवनमा उतार्ने कोसिस गर्छ। यसो गरेर पाएको भक्ति र पूजा मात्र धेरै राम्रो हुन्छ। बुद्धका गुणहरू के हुन् भन्ने पनि मानिसहरूलाई सिकाए।
इति पिसो भगवा अरहं सम्मा सम्बुद्धो विज्जा चरण सम्पन्नो सुगतो लोकविदु अनुत्तरो पुरुष धम्म सारथि सत्था देव मनुष्यानं बुद्धो भगवाति।
इति पिसो भगवा, भगवान यस्ता हुन्छन्। 2500 वर्षमा शब्द बदलिन्छन्, कुनै कुनै शब्द माटोमै मिल्छन्। यो भगवान शब्द पनि हिजो आज माटैमा मिले जस्तै भएको छ। आजकल त यहाँ बर्खाका भ्यागुता जस्तै, यहाँ हेऱ्यो त्यहीँ भगवान छन्, यो पनि भगवान, त्यो पनि भगवान। भगवान भनेको के हो? 2500 वर्ष पहिले यहाँको जनभाषामा भगवान कसलाई भनिन्थ्यो? भग्ग रागो भग्ग दोषो भग्ग मोह ती भगवा, जसले आफ्ना सबै राग द्वेष मोह भग्न गर्छ, समाप्त पार्छ, त्यही नै भगवान हो। यस्तो मुक्तिको जीवन बाँच्ने व्यक्ति भगवान हो। यसरी आफ्नो राग द्वेष मोह हामीले पनि भग्न गऱ्यौँ र भगवान बन्नका लागि पाइला पाइला अगाडि बढ्यौँ भने बुद्धप्रतिको भक्तिको केही माने हुन्छ। अरहं, यस्तो गर्दै गर्दै अरिहन्त हुन्छ। अरिको अर्थ हो शत्रु र हन्तको अर्थ हो हनन गर्यो, अर्थात् सबै शत्रुलाई मार्यो। बुद्ध जस्ता अहिंसाका पुजारी कसरी अरूलाई मार्लान्? कसलाई मार्छन्? हाम्रो शत्रु को हो? बाहिरको कुनै व्यक्ति हाम्रो शत्रु हुँदैन। हामीभित्रका जति विकारहरू छन् ती हाम्रा शत्रु हुन्। जसले आफूभित्रका यी शत्रुको नाश गर्यो, आफ्ना सबै विकारहरूलाई खत्तम गर्यो, त्यो अरिहन्त भयो। हामी पनि यसै प्रकार आफ्ना विकारहरूलाई खत्तम गर्ने काम गरौँ।
सम्मा सम्बुद्ध,
सम्यक रूपले आफ्ना प्रयत्नद्वारा बुद्ध भए। हरेक व्यक्तिले आफ्ना परिश्रमले नै मुक्त हुनुपर्दछ, अरु कसैका परिश्रमले होइन। यसरी हामी पनि आफ्ना परिश्रमले पाइला पाइला मुक्तिको बाटोमा अगाडि बढ्न पाऊँ। विद्या चरण सम्पन्नो, यदि कोही व्यक्ति बुद्ध हुन्छ अथवा मुक्त हुन्छ भने ऊ विद्या र आचरण दुवैमा सम्पन्न हुन्छ। उसले सबै धर्मका कुरा प्रकृतिको नियमका आधारमा राम्ररी बुझेको हुन्छ, त्यसैले बुद्ध हुन्छ। तर धर्म यदि जीवनमा उत्रेन भने कोही बुद्ध हुँदैन, मुक्त हुँदैन। जस्तो बोल्छ त्यस्तै काम गर्छ, जस्तो गर्छ त्यस्तै बोल्छ। यथावादी तथाकारी, यथाकारी तथावादी, उसले गर्ने र बोल्नेमा केही फरक पर्दैन। उसका हरेक पाइलामा राम्रै राम्रा काम हुन्छन्, उसबाट कुनै नराम्रो काम हुनै सक्दैन। सुगत हो, यदि कोही बुद्ध हुन्छ भने उसको गति सधैँ राम्रो हुन्छ। उसका हरेक काम राम्रा हुन्छन्, उसबाट नराम्रो काम कहिल्यै हुन सक्दैन। यस मानेमा सुगत हो, सुगत हो लोकविदु, सबै लोकलाई जानेको छ। यो 3.5 हातको शरीरमा नै स्वर्ग छ, ब्रह्मलोक छ र यसै शरीरमा निर्वाण प्राप्त गर्दछ। सबै सत्यका कुरा यो 3.5 हातको शरीरमा थाहा पाउँछ। हामीले पनि आफूभित्र यस प्रकारले सत्यलाई थाहा पाउने काम सुरु गरेका छौँ। यही काम गर्दै गर्दै लोकविदु बनौँ। मुक्त अवस्थामा पुग्ने व्यक्तिको सम्पूर्ण जीवन मैत्री र करुणाले भरिन्छ। उनी खराब बाटोमा लागेर आफ्नो हानि गरिरहेको मानिसलाई प्रेम र करुणाद्वारा सही बाटोमा लगाउँछन्, ताकि उसको मङ्गल होस्, उसको कल्याण होस्। कति धेरै करुणा थियो यी व्यक्तिमा। कहिलेकाहीँ मानिसहरू भन्छन्, यसरी अनासक्त भएर कसरी काम चल्छ? अनासक्त भएपछि झन बढी काम गर्न थाल्छ, उसको काम गर्ने शक्ति धेरै बढ्छ। यी गौतम नामका बुद्ध पनि 35 वर्षको उमेरमा सम्यक सम्बुद्ध भए। त्यसपछि 45 वर्षसम्म रात दिन लोकसेवा नै लोकसेवा गरे। राति मुस्किलले 2-2.5 घन्टा सुत्थे, त्यो पनि शरीरलाई आराम दिनको लागि मात्र सुत्थे। सुत्दा पनि मन बिउजेको हुन्थ्यो, अनिच्छा 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 अनित्यबोधसँगै बिउजिरहेको हुन्थ्यो। यसरी 45 वर्षसम्म निरन्तर लोकसेवा गरेर 80 वर्ष पुग्न 3 महिना पहिले नै घोषणा गरे कि 80 वर्ष पुरा हुने वैशाख पूर्णिमाको रात नबित्तै म आफ्नो शरीर फलाना ठाउँमा छोड्ने छु। यो निर्णय गर्दा उनी आजकलको बिहार प्रदेशको वैशालीमा थिए। त्यहाँबाट पैदल यात्रा गर्दै भनेको दिन कुशीनगरमा पुगे। कुशीनगर सहरदेखि बाहिर कुनै एउटा रुखमुनि पल्टिएका थिए। पूर्णिमाको रात थियो। यो रात समाप्त हुनासाथ आफ्नो शरीर त्याग गर्न तयार थिए। उनका सेवामा आनन्द थिए। आनन्दको मनमा एउटा कुरा आयो कि बिहानै यिनले आफ्नो शरीर त्याग गर्नेछन्। यो सहरमा हजारौँको संख्यामा यिनका भक्तहरू छन्। ती भक्तहरूलाई थाहा दिएन भने पछि ती भक्तहरूले भगवान् यहाँ आएर शरीर त्यागेको थाहै पाएनौ, नत्र भने उनको जिउँदै दर्शन गर्ने थियौँ, आशीर्वाद लिन्थ्यौँ भन्ने छन्। यस्तो सम्झी आनन्दले भगवान्सँग आज्ञा लिए। भोलिपल्ट बिहानै भगवान्ले शरीर त्याग गर्ने कुराको खबर सहरका मानिस कहाँ पठाए। भगवान्को दर्शन गर्न मानिसहरूको भिड लाग्न थाल्यो। रातभरि मानिसहरूको भिड लागि नै रह्यो। आनन्दले सबैलाई सम्झाउँथे, हेर भाइ हो, समय कम छ, आऊ नमस्कार गर अनि जाऊ। ज्यादै ठुलो भिडको ताती भएकोले खालि नमस्कार गरेर मात्र जाँदा पनि भिड सकिएको थिएन। मिरमिरे उज्यालो हुन लागेको थियो र भगवान्ले आफ्नो शरीर त्याग्ने समय धेरै नजिक आएको थियो। त्यसबेला दर्शनार्थीको भिडको तातीको सबैभन्दा अगाडिको एकजना भन्छ, म सरसर्ती मात्र अगाडि बढ्दिनँ, मलाई यो व्यक्तिको दर्शन मात्रै गर्नु छैन। के हुन्छ उसको दर्शन मात्रै गरेर? उसको पनि शरीर मेरो जस्तै त हो नि। मैले त उसबाट कल्याण गर्ने विद्या सिक्नु छ। के थाहा ऊ मरेपछि तिमीहरूले ठिक तरिकाले सिकाउन सक्छौ कि सक्दैनौ? ऊ छँदै मैले यो विद्या सिक्नु छ। आनन्दले भने, भाइ, उनको यो मर्ने बखतमा उनले तिमीलाई धर्म सिकाउन सक्दैनन्। कृपया उनलाई कष्ट नदेऊ। तिमी उनलाई नमस्कार नगर्ने भए नगरी जाऊ, अरू कसैलाई अगाडि जान देऊ। त्यो मान्छे न त गयो, न कसैलाई अगाडि जान दियो र भनिरह्यो कि मैले त ऊ छँदै यो विद्या सिक्नु छ। उसका शब्द भगवान्का कानमा परे। भगवान्लाई उसप्रति करुणा जाग्यो। कोही तीर्खाएको व्यक्ति गङ्गाको तीरमा आउँछ र अरू उसलाई भन्छन् कि तिमी गङ्गाको एक थोपो पानी पनि पिउन सक्दैनौ, केवल नमस्कार गरेर जाऊ। अनि गङ्गामा बाढी आउन थाल्छ, करुणाको बाढी आउन थाल्छ। होइन आनन्द, उसलाई आउन देऊ, उसलाई धर्म चाहिएको छ, म उसलाई धर्म सिकाउँछु। उसलाई यसरी बोलाएर भगवान्ले आफू मर्ने बेलामा पनि धर्म सिकाए। मर्ने बेलामा पनि एक व्यक्तिको भए पनि कल्याण होस् भन्ने यति धेरै करुणा भएका ती व्यक्ति थिए। हामी आफूलाई उनको भक्त भन्छौँ, अनि आफूभित्र करुणा र लोकसेवाको अलिकति पनि कुनै भाव राख्दैनौ भने हाम्रो भक्ति के भक्ति, त्यस्तो भक्ति के काम लाग्यो? हाम्रा उपास्य देवका सबै गुणहरू सम्झौँ, त्यसबाट प्रेरणा लिउँ र आफ्नो जीवनमा उतारौँ, अनि मात्र भक्ति काम लाग्ने भक्ति हुन्छ। कुनै मानिसले धम्मङ शरणङ गच्छामी भन्छन् भने यो पनि के भनेको हो? बुझेर भन्नुपर्दछ, मानिसहरूलाई म बौद्ध धर्मको शरणमा जान्छु भन्न दिएनन्, धर्मको शरणमा जान्छु भन्न लगाए। धर्म बौद्ध हुँदै हुँदैन, धर्म हिन्दू हुँदै हुँदैन, धर्म जैन हुँदै हुँदैन, धर्म सार्वजनिक हुन्छ। जसले अणु अणु धारण गर्दछ, अणु अणुलाई जसले धारण गर्दछ, सजीव निर्जीव सबैमा उसको हुकुम चल्छ, त्यो धर्म हो। धर्म प्रकृतिको नियम हो, त्यो सर्वशक्तिमान छ, घटघटवासी छ, शरण त्यसैको हो। त्यसको पनि गुण सम्झाए। धर्म यदि शुद्ध धर्म हो भने यी गुण त्यसमा हुन्छन्। के गुण हुन्छन्? स्वाख्यातो भगवता धम्मो सन्दिट्ठिको अकालिको एही पश्यको उपनेयिको पच्चत्तङ वेदितव्यो विन्युहीति। स्वाख्यातो, यदि धर्म हो भने त्यो राम्रोसँग व्याख्या गरिएको हुन्छ ताकि हरेकले त्यसलाई बुझ्न सकोस्। अनपढले पनि बुझुन्, पढे लेखेकाले पनि बुझुन्, सबैले बुझुन्। धर्म यस्तो हुनु हुँदैन कि बाहिर बाहिर एउटा अर्थ लाग्छ र भित्रभित्र अर्को अर्थ, अथवा यस्तो अर्थ कि जुन अर्थ धेरै गहिरो हुन्छ र कसै कसैले मात्र बुझ्न सक्छन्। कसै कसैले मात्र बुझे भने सबै मानिसहरूले त्यसलाई कसरी धारण गर्लान्? धर्म यति सजिलो हुनुपर्छ कि सबैले बुझ्न सकुन्। यस मानेमा स्वाख्यातो, यस्तै सन्दिट्ठिको। धर्म यदि साँच्चै धर्म हो भने हामीले यसलाई अनुभव गर्न सक्ने हुनुपर्छ र त्यही सत्यको सहाराले अगाडि बढ्ने खालको हुनुपर्दछ। जुन सत्य हामीलाई अनुभव भएकै छैन र अरू कसैलाई मात्र अनुभव भयो भने हाम्रो लागि त्यो सत्य होइन, अर्काको अनुभव हाम्रो लागि कल्पना मात्र हो। हामी आफैले अनुभव नगरुन्जेल निर्वाण पनि हाम्रो लागि सत्य होइन। दिट्ठ धम्मा निब्बानं, जब अनुभव हुन्छ तब मात्र निर्वाणलाई स्वीकार गरौँ। आफ्नै अनुभवको सत्यका सहाराले अगाडि बढ्यो भने त्यो सन्दिट्ठिको सन्दिट्ठिको हुन्छ, अकालिको। धर्म यदि साँच्चै धर्म हो भने त्यसको फल पाउन धेरै समय लाग्दैन, तुरुन्तै त्यसको फल पाउनु पर्दछ। धर्म अहिले धारण गर त्यसको फल मरेपछि पाउँछौ भनेर कसैले भन्छ भने त्यो धोका हो। मरेपछि के पाइन्छ कसलाई थाहा छ? अहिले के पाउँछौँ? यो जीवनमा के पायौँ? हाम्रा लागि त्यसले महत्त्व राख्दछ। यदि धर्म धारण गर्न साथ जीवन बदलिन लाग्यो, जुन दुःखले भरिएको जीवन थियो दुःख विमुक्तितिर जान लाग्यो, अन्धकारले भरिएको थियो प्रकाशतिर जान लाग्यो भने हाम्रा लागि काम लाग्ने कुरा भयो। यस जीवनमा राम्रो हुन थाल्यो भने मरेपछि पनि बेसै होला, हामीले अहिले नै त्यसको चिन्ता गर्नु जरुरी छैन। यस मानेमा अकालिको, यही जीवनमा के पाइएको छ, अहिले के पाइएको छ र केही प्राप्त हुन समय पर्खनु परेको छैन। यही पश्चिको, यदि साँच्चै नै धर्म हो भने यसलाई धारण गर्न साथ यसको रस चाख्न साथ कोही चुप लागेर बस्न सक्दैन, उसले यही पश्चिको गर्न थाल्छ। आऊ र तिमी आफै हेर, तिमी पनि चाखेर हेर भन्न थाल्छ। मानिसहरू शिविरमा आउँछन्, पाँच दिन पनि बितेको हुँदैन, सास अथवा संवेदना हेर्नलाई बसेका छन्। यतिकै मनमा कुरा उठ्छन्, अहो यस्तो राम्रो साधना मेरी आमाले पनि गरून्, बुवाले पनि गरून्, भाइले पनि गरोस्, बहिनीले पनि गरोस्, मेरो छोराले पनि गरोस्, मेरी पत्नीले पनि गरोस्, पतिले पनि गरून् भन्ने कुरा चल्छन्। अनि फेरि होस आउँछ, ए मैले त सास पो हेर्नु थियो, संवेदना पो हेर्नु थियो, कहाँ अल्मलिएँ। फेरि केही बेर पछि त्यस्तै हुन्छ, फलानु मानिस बडो दुखी छ, यो विद्या पाए त उसको कल्याण हुने थियो। साधकले यस्तो नगरिरहनै सक्दैन, किनकि धर्म चाखिसकेको छ। केवल प्रवचन सुन्नका खातिर जो आउँछ र जसले अझ धर्म चाखेका छैनन् तिनले यो भन्छन् कि त्यो शिविरमा गएँ, प्रवचन चाहिँ ज्यादै राम्रो लाग्यो, धर्म चाहिँ राम्रो लाग्यो कि लागेन, धर्म चाहिँ चाखेन। प्रवचन मात्र राम्रो लाग्यो भने उसले बुद्धिविलास मात्र गर्यो, वाणीविलास मात्र गर्यो, त्यसबाट केही प्राप्त हुँदैन। जसले साँच्चै धर्म चाख्यो भने जस्तै गरी काम गर्यो भने थोरै भए पनि धर्म चाख्दछ अनि ऊ चुप लागेर बस्न सक्दैन। ऊ यही पसेको गर्न थालिहाल्छ। यहाँ शिविरमा हुँदा मात्रै होइन, पछि बाहिर गएपछि पनि यस्तो अझ गर्छ। आफ्ना साथीभाइ नातेदार जसलाई भेटे पनि यसै गर्दछ, मैले त चाखेर हेरेँ, मेरो त ठुलो कल्याण भयो, तिमी पनि गरिहेर तिम्रो पनि मङ्गल हुनेछ। उसले धर्म चाखेर हेरेको हुनाले बुद्धि लगाएर सोचेर मात्र बस्न सक्दैन। जसले जति जति धर्म चाख्छ उसलाई त्यति त्यति नै धेरै यही पश्यको हुन थाल्छ। जुन व्यक्तिसँग जस्तो खुबी छ त्यसलाई प्रयोग गरी अरूलाई धर्म बाँड्न थाल्दछ। कोही राम्रो लेखक भए लेख लेख्नेछ ताकि त्यसलाई पढेर मानिसहरूले थाहा पाउन सकुन् कि यस्तो विद्या यहाँ फेरि जागेको छ। कुनै वक्ता भए बोलेर भाषण गरेर मानिसहरूलाई बुझाउँछ। धनी भए राम्रो चित्तले दान दिन्छ। यसरी दान दिँदा बुझ्नेछ कि मेरो धन योभन्दा राम्रो अरू के काममा लाग्ला, कसरी धेरै मानिसहरूले यो कल्याण गर्ने विद्या प्राप्त गरून्, र कसरी जो मानिसहरू शिविरमा आउँछन् उनीहरूले बढीभन्दा बढी सुविधा पाउन सकुन्। मेरो धनको योभन्दा ज्यादा उपयोग अरू केमा होला। धन हुनेको मनमा यस्तो भाव जाग्न थाल्छ, आफूसँग धन नहुने व्यक्तिले 10 दिन शिविरमा आएर सेवा नै दिन्छन्, सेवा दिँदा यी शिविरमा आएका मानिसहरूले हरेक किसिमको सुविधा पाउन् भन्ने भावले 10 दिन सेवा गर्छन्। यो सबै यही पश्चिको भएको हो। यसरी बढीभन्दा बढी मानिसहरूलाई यो कल्याणकारी विद्या प्राप्त होस् भन्ने भाव साधकका मनमा जाग्नु भनेको पनि धर्मको स्वभाव हो, र यस्तो आफै हुन थाल्छ। त्यसपछि धर्म ओपनेयको हो, माने हरेक पाइलामा हामीलाई मुक्तितिर लैजाने काम गर्दछ, माथितिर लैजाने काम गर्दछ। धर्म भनेको सुरुमा पनि कल्याणकारी, मध्यमा पनि कल्याणकारी र अन्त्यमा पनि कल्याणकारी छ। शील मात्र पालन गरेमा पनि कल्याण हुन थाल्छ। समाधिको अभ्यास गर्न लाग्यो भने अरू कल्याण हुन्छ। प्रज्ञा जगाउन थाल्यो भने त कल्याणको ठेगान हुने छैन। अझ निर्वाणको साक्षात्कार गर्यो भने त अनन्त कल्याण हुने भयो। धर्मको हरेक पाइलामा कल्याण नै कल्याण हुन्छ। यो बाटोतिर उठाएको कुनै पनि पाइलो व्यर्थ जाँदैन, निरर्थक हुँदैन। यो यस्तो राजमार्ग हो कि यो मार्गमा हिँडेपछि फर्कनु पर्दैन, मोडिनु पर्दैन। कुनै अँध्यारो गल्ली भएको भए फर्केर मोडिनु पर्थ्यो होला। यो त उज्यालो राजमार्ग हो, यसमा हिँड्नेलाई अन्तिम अवस्थासम्म प्राप्त भइहाल्छ। हरेक पाइलाले हामीलाई आफ्नो मुक्तिको अवस्थाको नजिक पुर्याइदिन्छ। यो मानेमा ओपनेयको अब पच्चत्तङ वेदितव्यो विन्युहीति धेरै जोड दिएका छन्। यो पच्चत्तङ शब्दमा प्रत्येक व्यक्ति कसैलाई भेदभाव नगरिकन यो धर्म बराबर लाभकारी छ। फलानु वर्णको मानिस मात्र मुक्त हुन सक्छ भनेको होइन। यदि धर्म त्यस्तो भए धर्म हुने थिएन, कहीँ केही गडबड देखिने थियो। जाति र वर्णको भेदभाव सुरु भयो कि धर्म डुब्यो। धर्मको लागि सबै मानिस एकै हुन्। हरेक मानिस यो बाटोमा लागेर मुक्त अवस्थासम्म पुग्न सक्छ। कुनै जातिको होस्, कुनै वर्णको होस्, कुनै सम्प्रदायको होस्, केही फरक पर्दैन। यदि कसैले पहिल्यै हाम्रो सम्प्रदायमा समर्पित हुन आऊ भन्छ भने भोलिदेखि आफ्नो यो नाम राख अनि त्यसपछि हेर हाम्रो धर्मले तिमीलाई मुक्त अवस्थासम्म पुर्याइदिन्छ भन्छ भने बुझ्नुपर्छ कि त्यो धर्म साँचो धर्म होइन। त्यो पक्कै पनि कुनै सम्प्रदायको बार हो, र सम्प्रदायको बार जहिले पनि धर्मको विपरीत हुन्छ। यी जो आफूलाई धर्मगुरु भन्छन् वास्तवमा ती सम्प्रदायका गुरु हुन्। हरेक सम्प्रदायका गुरुले एउटा गोठालाको काम गर्छन्, किनकि विचराहरूलाई शुद्ध धर्म भनेको थाहा छैन। तसर्थ थाहा नपाइकन यस्तो गर्छन्, उनलाई होसै छैन र यस्तो गर्छन्। मेरो बथानमा बढीभन्दा बढी गाई बाख्रा हुन्, अरूका भन्दा बढी हुन् भनेर यस्तो काम गर्छन्। मेरा समूहमा जति मानिसहरू छन् गाई बाख्राको बथान जस्तै यसैमा भइरहन्। कुनै पनि गाई बाख्रा मेरा बथानबाट उफ्रेर अर्काको बथानमा पटक्कै नजाउन्, बरु अरू बथानका गाई बाख्रा मेरो बथानमा आउँछन् भने आउन् भन्छन्। एउटा बाख्रो मात्र पनि बाहिर जान लागे उनको चित्त दुख्छ। यी बिचरा जीवनभरि गोठाला जस्तै काम गर्छन्, दयाका पात्र हुन्। उनीहरूलाई होसै छैन, आफैलाई धर्म के हो भन्ने नै थाहा छैन भने अरूलाई के सिकाउन्। कोही धर्ममा पुष्ट भए भने आफ्नो नाम जे राख्छन् राखुन्, केही फरक पर्दैन। शील समाधि प्रज्ञामा पुष्ट भए भने सबै मानिसको कल्याण हुन्छ। धर्मको मुख्य कुरा यही हो। हामी कुनै सम्प्रदायका भए पनि शील समाधि र प्रज्ञामा पुष्ट भएर आफ्नो कल्याण गरौँ, त्यही नै धर्म हो। त्यसकै शरणमा जाँदैछौँ। यसरी नै सङ्घं शरणं गच्छामि हुन्छ। सङ्घ के हो र सङ्घको शरण के हुन्छ त्यो पनि भने। सङ्घको एउटा अर्थ हुन्छ समूह, फेरि बौद्ध सङ्घ होइन, हिन्दू सङ्घ होइन, जैन सङ्घ होइन। सङ्घको एउटा अर्को अर्थ हुन्छ व्यक्ति। जसले सङ्घर्ष गरेर आफूभित्रका विकार निकालिदियो भने त्यो सङ्घ भयो, निर्मल भयो, मुक्त भयो, शान्त भयो। जुन व्यक्तिले शील समाधि र प्रज्ञा तिनै एउटालाई सङ्गठित गरेर आफूभित्र मुक्ति प्राप्त गर्यो त्यो सङ्घ भयो। कोही होस्, कुनै जातको होस्, कस्तो व्यक्तिसँग हो त्यसको पनि जाँच्ने मापदण्ड बताए।
सुपटिपन्नो भगवतो शावक सङ्घो उजुपटिपन्नो भगवतो शावक सङ्घो न्यायपटिपन्नो भगवतो शावक सङ्घो सामीचिपटिपन्नो भगवतो शावक सङ्घो यदि दङ चत्तारी पुरुष युगानी अठ पुरुष पुग्गला एस भगवतो शावक सङ्घो।
सङ्घ को हुन्छ? जो सही बाटो लाग्छ, शुद्ध बाटो लाग्छ र आफूलाई शील समाधि र प्रज्ञामा पुष्ट पारेर यी चार अवस्थामध्ये एक अवस्था त प्राप्त गरिहाल्छ र अनार्यबाट आर्य गोत्री हुन्छ, यसरी श्रोतापन्न हुन्छ कि सक्दागामी हुन्छ कि अनागामी हुन्छ कि अर्हन्त हुन्छ, यी चारमध्ये कुनै एक अवस्था प्राप्त भएको व्यक्ति नै सङ्घ हो, नत्र भने सङ्घ होइन। यस्तो कोही पनि व्यक्ति देख्नासाथ हाम्रो मनमा प्रेरणा जाग्दछ, सामान्य व्यक्ति, बिल्कुल सामान्य व्यक्ति जो धर्मको बाटो लागेर आर्य बन्छ, सन्त बन्छ र हामीलाई प्रेरणादायी बन्छ, ताकि हामी पनि त्यो बाटोमा लागेर त्यस्तै बन्न सकौँ, यस मानेमा सङ्घं शरणं गच्छामि हुन्छ। हाम्रो दोस्रो ठूलो मित्रलाई त्यसबेलाको भाषामा वीर्य भनियो। वीर्य माने परिश्रम, मेहनत हो। श्रद्धा धेरै जागेर पनि काम केही गरेन भने श्रद्धा बाँझो हुन्छ, त्यसैले यो दोस्रो मित्रको सहायता चाहिन्छ। वीर्य जगाएर मेहनत गर्नुपर्दछ, परिश्रम गर्नुपर्दछ। जुन गुणहरूप्रति श्रद्धा जागेको छ ती गुण हाम्रा जीवनमा आउन्, त्यस्ता गुण ल्याउन, धर्मलाई जीवनमा उतार्न ज्यादै प्रयत्न गर्नुपर्दछ, ज्यादै परिश्रम गर्नुपर्दछ। यसलाई त्यसबेलाको भाषामा वीर्य भनियो। योसँग पनि विवेक राख्नुपर्छ, बोधि राख्नुपर्छ, ज्ञान राख्नुपर्छ। कसरी काम गर्ने? नबुझिकन मेहनत गर्यो भने सबै शरीरलाई सुकाउनेछौँ तर केही पाइने छैन। तसर्थ कसरी काम गर्ने भन्ने कुरालाई राम्ररी बुझ्नुपर्दछ। एउटा कथाले कुरा प्रष्ट पार्नेछ। काशीमा पाँचजना साथी राति नौका विहार गर्न निस्किए, तर काशी त भङ्ग भवानीको सहर हो। पाँचैजनाले बेसरी भाङ खाए अनि नाउमा बसे। रातभरि नाउ खियाए, खुब खियाए, पसिनाले लतपत भए। बिहान उज्यालो हुँदा देखे कि नाउ त एक इन्च पनि अगाडि बढेको रहेनछ। के भयो? जुन डोरीले नाउलाई किनारमा बाँधिराखेको थियो त्यो त फुकाउनै बिर्सेछन्। त्यस्तै कसरी मेहनत गर्ने भन्ने नै थाहा नपाई अज्ञानको डोरी बाँधिराखेर मेहनत गर्यो भने मेहनत त खुब गरिनेछ तर मेहनतको फल केही पनि पाइने छैन र एक इन्च पनि अगाडि बढिँदैन। त्यसैले वीर्य हुनुपर्छ, परिश्रम हुनुपर्छ र पराक्रम हुनुपर्छ, तर समझदारीका साथ हुनुपर्छ। मेहनत कसरी गर्ने त? यी संवेदनाहरूलाई थाहा पाएर समतामा रहने कामको खुब मेहनत गर्नुपर्दछ अनि बाटो बिल्कुल ठिक रहनेछ। त्यसो भयो भने हामी ठिक किसिमले मेहनत गरिरहेका छौँ। हाम्रो तेस्रो मित्र सती हो, पुरानो भाषा हो। सती माने स्मृति, जागरूकता, स्मरण होइन। जागरूकता भूतकालको हुँदैन, जागरूकता भविष्यको पनि हुँदैन, जागरूकता जहिले पनि वर्तमानको हुन्छ। यो बेला जे सत्य हो 3.5 हातको शरीरमा प्रकट छ, त्यसप्रति सजग छौँ भने सती अर्थात् स्मृति भयो, होइन भने यसकै नाममा अल्म लिनेछौँ। चौथो मित्र समाधि हो। त्यो समाधि मित्र हो जुन यस्ता आलम्बनद्वारा चित्त एकाग्र पारिन्छ, जसका कारणले कुनै राग नजागोस्, कुनै द्वेष नजागोस्, कुनै मोह मूढता नजागोस्, कुनै कल्पनाको आड लिएर बनाएको समाधि मित्र होइन। कुनै राग पैदा गर्ने आडले बनाएको समाधि मित्र होइन, द्वेष पैदा गर्ने आडले बनाएको समाधि मित्र होइन। त्यस्ता समाधि सम्यक समाधि हुँदैनन्। समाधि सम्यक भएन भने हाम्रो मित्र हुँदैन। मित्र हुनको लागि समाधि सम्यक हुनुपर्दछ।
सम्यक समाधि हुनलाई कल्पनामा लाग्ने होइन,
यथार्थ सँगसँगै बिना रागले बिना द्वेषले चित्तलाई एकाग्र पार्दै जाने अनि समाधि ठुलो मित्र हुनेछ। हाम्रो पाँचौँ मित्र प्रज्ञा हो। फेरि बुझौँ कि श्रुतमयी प्रज्ञा हाम्रो मित्र होइन, चिन्तनमयी प्रज्ञा हाम्रो मित्र होइन। ती आफ्ना स्थानमा छन्। हामीभित्र भावित हुने भावनामयी प्रज्ञा हाम्रो मित्र हो। त्यो प्रज्ञा जुन अनुभवद्वारा हामीभित्र जागिरहेको हुन्छ र साथै हामीमा समता हुन्छ भने साँच्चै हामीसँग भावनामयी प्रज्ञा हुन्छ र त्यस्तो प्रज्ञा हाम्रो कल्याणकारी मित्र हो। एउटा कथा यसका बारेमा पनि चलेको छ। कुनै एउटा ज्यादै धनी व्यक्ति बुढो भएपछि मर्यो। उसका दुई भाई छोराहरू केही दिनसम्म त संयुक्त परिवारमै बसे, त्यसपछि छुट्टिए, सबै धन आपसमा बाँडे। केही समयपछि बाबुले लुकाएर राखेको एउटा पुरिया फेला पर्यो। फुकाएर हेर्दा त्यसमा दुईटा औँठी रहेछन्। एउटा औँठी हिरा जडेको बहुमूल्य औँठी छ भने अर्को औँठी साधारण चाँदीको रहेछ। दाजु चाहिँलाई लोभ लागेर भनेछ, मैले यसो विचार गर्दा यो बाबुको कमाइ होइन, यो पुर्ख्यौली कमाइ हुनुपर्छ, तसर्थ अरू पुस्तौँ पुस्तासम्म रहनुपर्दछ। म जेठो हुनाले यो मसँगै जोगाएर राख्छु, यो हिराको औँठी म राख्छु, चाँदीको चाहिँ तिमी राख। भाइले भनेछ, ठिक छ, तपाईँले जे भन्नुहुन्छ, मलाई चाँदीकै भए पनि ठिक छ। दुवैले आआफ्नो जीवन सुरु गरे। दुवैको जीवनमा तलमाथि आउँछन्, कहिले वसन्त आउँछ त कहिले शिशिर। हिराको औँठीवाला दाजु चाहिँ वसन्त आउँदा फुल्छ र नाच्न थाल्छ, आफ्नो समता गुमाउँछ। शिशिर आउँदा पनि उदासीमा डुबेर फेरि समता गुमाउँछ र उसलाई चिन्तै चिन्ता हुन्छ। राति निन्द्रा नलागेर निन्द्राको औषधि चाहिन्छ, बेहोस हुने औषधि चाहिन्छ, यो औषधि त्यो औषधि हुँदाहुँदै बिजुलीको करेन्टसम्म पनि लगाउनु पर्ने हुन्छ। हिराको औँठी राख्ने दाजुको नमुना यस्तो भयो। चाँदीको औँठी लिने भाइ विचार गर्छ, बाबुले बहुमूल्य हिराको औँठी जतनले राखे त्यो बुझ्ने कुरा हो, तर यो चाँदीको औँठी पनि सँगै किन जतन गरे, यसको खास कुरा के हो? अनि फेरि राम्रोसँग औँठी हेर्दा त त्यसमा केही लेखेको पाउँछ। के लेखेको थियो? यो पनि बदलिएर जानेछ। भाइलाई होस आउँछ, अहो यो मेरो बाबुको उपदेश हो। भाइ चाहिँ वसन्त आउँदा पनि त्यसबाट विचलित हुँदैन, समता राख्छ र त्यसलाई पनि भोग्छ। तर कसरी भोग्छ? ते न त्यक्ते न भुञ्जिता, अनासक्त भएर भोग्छ, किनकि उसलाई थाहा छ यो पनि बदलिएर जानेछ। सधैँ यो रहिरहँदैन भन्ने होस राख्दछ, त्यो साँच्चिकै बदलिन्छ। अब वसन्त जान्छ, अनि वसन्त जानासाथ मलाई यो पनि जान्छ भन्ने थाहा थियो भनेर मुस्कुराउँछ। शिशिर आउँछ तर रुँदैन, फेरि औँठी हेर्छ, यो पनि बदलिएर जानेछ, फेरि समता राख्छ। हरेक अवस्थामा समतामा रहन्छ, उसलाई जीवन बाँच्न आउँछ। र यो दोस्रो नमुना हो। जीवनमा यस्तो अवस्था आउन थाल्यो भने बुझौँ कि भावनामय प्रज्ञा जाग्यो, होइन भने बुद्धिको खेल भइरहेको छ। यहाँ आएर जुन काम गरिरहेका छौँ आफूभित्र भावनामय प्रज्ञा जगाएर जीवनमा उतार्नका लागि हो। यसलाई जीवनमा जति जति ल्याउँदै जान्छौँ त्यति त्यति आफ्नो कल्याण गर्दै जानेछौँ। अब यी पाँचैवटा मित्रहरूलाई आफूसँग राख्नुपर्दछ र ज्यादै निर्मल राख्नुपर्दछ, अर्थात् विकसित पारेर राख्नुपर्दछ, अनि पाइला पाइला अगाडि बढ्दै गइनेछ। ढिलो चाँडो मुक्त अवस्थासम्म पुगिहालिनेछ। हरेक व्यक्तिले धर्मको ठिक बाटो पाओस्, त्यसमा कसरी लाग्नुपर्छ बुझोस्, अनि परिश्रम नै परिश्रम, पराक्रम नै पराक्रम गरेर पाइला पाइला अगाडि बढ्दै जाओस्। बाँकी रहेका दिनको पुरा पुरा लाभ उठाउँ, सही मानेमा आफ्नो कल्याण गरौँ, सही मानेमा आफ्नो मङ्गल साधौँ, र आफ्नो स्वस्ति मुक्ति होस्, स्वस्ति मुक्ति होस्।
सर्व मंगलं भवतु, सर्व मंगलं भवतु।